Namaste, welcome to Science Kakura. Today we have Mr. Roshan Sharma on our show. He's a PhD student at RMIT University, Melbourne, Australia. So he's doing a PhD in spatial data science, focusing on protected areas, how it affects ecology and biodiversity and all. So Roshan Dai, पहिल्यै कुरा गानी त हाम्रो भइरहेको थियो, तर डिटेलमा चाहिँ आज कुरा हुने आश छ. सो वेलकम रोशन दाई अन आवर शो.
वेलकम दाई.
ल नमस्ते. ल थ्याङ्क यू हिमाल एन्ड अमन भाइ. है धेरै धेरै खुसी लाग्यो. अमनलाई पनि अब हिमाललाई त पहिल्यै भेटिरहेको, अमनलाई पनि भेटेर मलाई धेरै खुसी लाग्यो. अनि स्पेसली यो प्रोग्राम चाहिँ अब एकदम इन्ट्रेस्टिङ पनि जस्तो छ, अब रमाइलो पनि छ, होइन, गफ गर्ने फर्मल टाइपको, अनि त्यसमाथि अब आफ्नो एक्सपिरियन्सेसहरू सेयर गर्ने अब इनिसिएटिभ एकदम राम्रो लाग्यो. अब आई लुक फरवर्ड टु अब कुरा गर्ने, होइन, के कस्तो छ हामी एक्सपिरियन्सहरू सेयर गरौँला.
दाइ अब ब्याकग्राउन्ड त अलिक डाइभर्स नै छ, होइन, त्यसो भएर छोट गऱ्यौँ हजुरको अन्डर ग्रेडदेखि तपाईँको त्यो एकाडेमिक करियर छ नि, अन्डर ग्रेडबाट हल्का स्टार्ट गरिदिउँ न छोट.
ए हुन्छ हुन्छ. मेरो चाहिँ अलिकति डाइभर्स छ हिमाल. है खास चाहिँ मेरो चाहिँ अब मेन ब्याकग्राउन्ड चाहिँ फरेस्ट्री हो. म चाहिँ बिएससी फरेस्ट्री इन्डियाबाट गरेँ, अनि त्यसपछि चाहिँ मैले फरेस्ट्री गरेर भइसकेपछि त्यति बेला चाहिँ अब मेरो रिसर्च पनि सँगसँगै लगाउँ है. त्यति बेला चाहिँ मेरो रिसर्च चाहिँ मैले एग्रो फरेस्ट्रीमा गरेको थिएँ कि, देहरादुनमा. म देहरादुनमा पढेको, अनि एग्रो फरेस्ट्रीमा यो सोसियो इकोनोमिक एस्पेक्टहरू हेरेको थिएँ. अब त्यस्तो त्यति बेला चाहिँ अब ब्याचलरको चाहिँ हाम्रो अब किनभने रिक्वायरमेन्ट थियो गरियो, होइन, अब त्यस्तै एकदम धेरै स्ट्रङ चाहिँ रिसर्च एकदम स्ट्रङ चाहिँ थिएन के. अब अनि त्यसपछि चाहिँ नेपाल आइयो. नेपाल आएपछि चाहिँ मैले चाहिँ कन्सल्टिङमा काम गरेँ. कन्सल्टिङमा चाहिँ हामीले एकदम यो सरकारी निकायहरूसँग या एनजिओहरूसँग अरू निकायहरूसँग मिलेर उनीहरूको लागि चाहिँ अब एप्लाइड रिसर्च खालको कामहरू गरेँ कि मैले. कति वर्ष भने 2.5-3 वर्ष जति गरेँ. अनि त्यति बेला चाहिँ मलाई एकदम अझै हुन्छ नि अब पढ्दै गयो अनि रिसर्च चाहिँ अब त्यो कन्सल्टिङमा चाहिँ कस्तो हुन्छ भने अब विभिन्न किसिमका अध्ययनहरू हुन्छन्, होइन, अनि त्यसमा चाहिँ कहिले चाहिँ अब सोसियो इकोनोमिक एस्पेक्ट हेर्नुपर्छ, कहिले चाहिँ इकोलोजीका कुराहरू हेर्नुपर्छ, कहिले चाहिँ अब तिम्रो इकोनोमीको कुराहरू हेर्नुपर्छ. अनि एकदम डाइभर्स खालको चाहिँ कामहरू गर्न पाइयो के. अनि त्यति बेला चाहिँ कस्तो भयो भने ए होइन, अब चाहिँ त्यो चाहिँ रिसर्चको इम्पोर्टेन्स पनि अझै रियलाइज हुँदै गरेको. कति कुराहरूमा चाहिँ हामीहरू अझै पनि छ नि, हाम्रो डिसिजन मेकिङहरू या पोलिसीहरू नीतिहरू बन्छन् जुन देशमा, ती चाहिँ कसरी चाहिँ यस्तो खालका रिसर्चले कसरी त्यसलाई गाइड गर्छन् र त्यसमा चाहिँ कस्ता खालका ग्याप्सहरू छन्, अब तिम्रो पोलिसी र रिसर्चको इम्प्लिमेन्टेसनहरू कसरी चाहिँ तिनीहरू चाहिँ भन न अब तिनीहरू चाहिँ अब रिसर्चको कुराहरू कसरी पोलिसीमा ल्याउँछ र पोलिसीका कुराहरू चाहिँ कसरी हामीले रिसर्चमा इम्बेड गर्नुपर्छ, यस्ता कुराहरू जान्ने सिक्ने मौका पाइयो त्यो 2.5-3 वर्षमा. अनि त्यो सँगसँगै चाहिँ मैले अनि अब चाहिँ फेरि अब मलाई रिसर्चमा इन्ट्रेस्ट लाग्यो त्यति बेला. अनि त्यसपछि चाहिँ अब हायर एजुकेसनको लागि कहीँ हेरौँ न त कहीँ जाउँ भनेर डेस्टिनेसनहरू खोज्न थालेँ. अनि त्यति बेला चाहिँ मैले अब यही एमएससी गर्नेका लागि एप्लाई गरेको थिएँ. अनि यसमा चाहिँ मैले यो जर्मनीमा चाहिँ डिएएडी भन्छन्, होइन, अनि यो ड्याड स्कलरसिप चाहिँ को थ्रुबाट चाहिँ मैले चाहिँ कोलोन भन्ने ठाउँमा चाहिँ मास्टर्स गर्न पाएँ. मेरो मास्टर्स चाहिँ नेचुरल रिसोर्स म्यानेजमेन्टमा थियो. अब यो नेचुरल रिसोर्स म्यानेजमेन्टमा चाहिँ त्यहाँ चाहिँ मलाई अलिकति अझै ब्रोडर छ नि तिम्रो रिसर्चको कन्सेप्टहरूमा अझै बेसी एक्सपोजर भयो. त्यसमाथि अझै इन्टरनेसनल एक्सपोजर पनि भयो. अनि मेरो चाहिँ फेरि पहिल्यैदेखि कस्तो थियो भने रिसर्च भनेपछि एकदम एप्लाइड खालको थिङ्किङ छ क्या मेरो पहिल्यैदेखि, होइन. म चाहिँ रिसर्च भयो भने चाहिँ त्यो डाइरेक्टली त्यसको इम्प्लिमेन्टेसनमा चाहिँ कसरी चाहिँ पोलिसीमा या डाइरेक्ट त्यसको प्रोग्राम इम्प्लिमेन्टेसनमा चाहिँ कसरी चाहिँ त्यो युज हुनसक्छ भन्ने कन्सेप्ट हुन्थ्यो. अनि जर्मनी हुँदाखेरि चाहिँ मैले त्यो सँगसँगै अलिकति पोलिसी रिलेटेड अर्गनाइजेसनमा पनि इन्टर्नसिपहरू जस्तो किसिमकोहरू गरेँ, होइन. मैले चाहिँ युएनएफसिसीमा इन्टर्नसिप गरेँ 6 महिना जति. त्यहाँ पनि एकदम राम्रो एक्सपोजर भयो. अनि त्यहाँ पनि के सिक्यो भने अब युएनएफसिसी भनेको त अब ग्लोबल पोलिसी हब हो, होइन, क्लाइमेट चेन्जको लागि. त्यहाँ चाहिँ रिसर्चका कुराहरू कसरी हुँदो रहेछन् र त्यस्ता खालका ठुला संस्थाहरूले चाहिँ युनिभर्सिटीहरूसँग कसरी कोलाबोरेसन गर्दो रहेछन् भन्ने कुराहरू सिक्न पाइयो, होइन. त्यसपछि चाहिँ त्यसपछि मेरो पढाइ सकेपछि खै 2 वर्षको प्रोग्राम थियो. पढाइ सकिनु भन्दा पनि अब त्यहाँभन्दा अगाडि पनि मैले चाहिँ एउटा अब आफूलाई रिसर्चमा इन्ट्रेस्ट भइसकेपछि चाहिँ मेरो थेसिसको लागि चाहिँ मैले के गर्ने त भन्ने कुरा आएको थियो, है. अनि त्यति बेला पनि हाम्रो म चाहिँ मेरो फरेस्ट्री ब्याकग्राउन्ड क्यारियर अनि फरेस्ट्रीको लागि चाहिँ यो सेन्टर फर इन्टरनेसनल फरेस्ट्री रिसर्च भन्ने संस्था छ, यो चाहिँ इन्डोनेसियामा छ. अब यो चाहिँ फरेस्ट्री सम्बन्धी या वन विज्ञान सम्बन्धीको चाहिँ एकदम ठुलो अब यो चाहिँ संसारभरिकै एकदम नामी रिसर्च सेन्टरहरूमा गनिन्छ क्या. त्यहाँको मान्छेहरूसँग चाहिँ मैले इमेलबाट करस्पोन्ड गर्ने होइन, मेरो म चाहिँ यस्तो विद्यार्थी हो यसरी चाहिँ मलाई चाहिँ मेरो रिसर्च इन्ट्रेस्टहरू यस्ता यस्ता छन् भनेर कन्ट्याक्ट गरेँ. विभिन्न मान्छेहरूसँग कन्ट्याक्ट गरिसकेपछि एकजनाले चाहिँ हुन्छ नि तल आउनुहोस् त यता रिसर्च गर्न आउनुहोस् भनेर भन्नु भइसकेपछि मेरो त फेरि मलाई त्यति बेला चाहिँ ड्याटको फन्डिङ पनि थियो. ड्याटको चाहिँ काहीँ त्यस्तो थेसिस गर्न जान आउने छ भन्यो भने चाहिँ उनीहरूले चाहिँ पैसा दिन्थे. अनि त्यसपछि म इन्डोनेसिया गएँ, त्यहाँ गएर म 2.5 महिना जति बसेँ अनि त्यहाँ चाहिँ त्यहाँ पनि काम गऱ्यो. अब त्यहाँ चाहिँ त्यहाँबाट चाहिँ मैले यो ल्यान्ड युज चेन्ज मोडलिङ खालको स्टडीहरू गरेको थिएँ अनि त्यो सँगसँगै अरू अरू विभिन्न एक्सपोजरहरू पनि पायो, मान्छेहरूसँग नेटवर्किङ पनि भयो. त्यहाँबाट मैले सायद कोलाबोरेसनमा मेरो थेसिस बाहेक पनि एउटा छुट्टै एउटा पेपर चाहिँ निकालेँ है. अनि त्यहाँबाट फर्केर मेरो थेसिस सकिसकेपछि चाहिँ अनि अब के गर्ने त भने मैले चाहिँ पिएचडीको लागि हेरिरहेको थिएँ. अनि पिएचडी गर्नुको लागि चाहिँ मलाई अब अनि मेरो मास्टर्स पढ्ने बेलामा चाहिँ म पहिला चाहिँ एकदम जिआइएस रिमोट सेन्सिङ चाहिँ एकदम इन्ट्रेस्ट थियो मलाई पहिल्यैदेखि. म काम पनि गर्थेँ त्यसमा, मास्टर्समा पनि मैले त्यही टेक्नोलोजीलाई इम्प्लिमेन्ट गरेर मेरो टपिकहरू पनि त्यसमै थियो. अनि पिएचडीमा चाहिँ म अलिकति मोर एडभान्स लेभलमा जान्छु भन्ने प्लान थियो मेरो. मैले त्यस्तै टाइपको के जहाँ चाहिँ मैले चाहिँ आफ्नो अब त्यस्तो खालको स्किल्सहरूलाई इम्प्लिमेन्टेसन गर्ने खालको प्रोग्रामहरू हेरिरहेको थिएँ. तर त्यो सँगसँगै म चाहिँ अब मेरो वाइफसँग थिएँ म जन्मिन, उसले पनि पिएचडी हेरिरहेको थिएन. उसको पिएचडी चाहिँ मैले चाहिँ क्यानाडा जाने हेरिरहेको थिएँ, उसले चाहिँ अस्ट्रेलियाको हेरिरहेको थियो. अनि उसको अस्ट्रेलिया भइसकेपछि चाहिँ अनि हामी दुईजना चाहिँ पहिला उसको म मेरो भन्दा अगाडि उसको भयो. अनि भएपछि ऊ अस्ट्रेलिया आइसकेको छु. अस्ट्रेलियामा चाहिँ मैले यहाँ प्रोफेसरसँग कन्ट्याक्ट गरेर अनि मैले सायद 5-6 महिनापछि चाहिँ प्रोग्राम एउटा पाइहालेँ. मेरो इन्ट्रेस्ट चाहिँ पहिला उसमा थियो, अब जस ब्याकग्राउन्ड चाहिँ मेरो त्यो हो. अब त्यसमा थियो अब अरू कुराहरू त गर्दै गरौँ. अलिक छोटो भन्दा पनि लामो भयो क्या हिमालय त
होइन, कसरी हुन्छ नि नेभिगेट हुन सक्छ रिसर्च प्लस आफ्नो लाइफमा पनि उनीहरू पनि. अन्त अहिले अहिले गरिरहनु भएको रिसर्चको मेन टपिक चाहिँ के हुँदै?
मेरो चाहिँ अहिले टपिक चाहिँ यो मेजरिङ एन्ड प्रेडिक्टिङ इम्प्याक्ट अफ प्रोटेक्टेड एरियाज भन्छ होइन. यो चाहिँ अब एकदम सिम्पल भाषामा भन्ने बेलामा चाहिँ तिम्रो यो प्रोटेक्टेड एरियाज भनेको चाहिँ यो संरक्षित क्षेत्रहरू हो कि. तिम्रो चाहिँ जुन यो बायोडाइभर्सिटी लस, इकोसिस्टम लस एन्ड डेग्रेडेसन भएछ, यसको यस्ता कुराहरूको लागि चाहिँ यो प्रोटेक्टेड एरियाज भनेर डिलिनेट गरे हुन्छ है. अब यो जेनरल नै नेपालमा चाहिँ संरक्षित क्षेत्रहरू भन्छन् होइन. यसमा चाहिँ पर्ने भनेको राष्ट्रिय निकुञ्जहरू या वाइल्ड लाइफ अरू रिजर्भ्सहरू पनि यसमा पर्छन्. यसले चाहिँ यिनीहरूले चाहिँ के गर्छ भने यिनीहरूले चाहिँ कुनै पनि ल्यान्डलाई चाहिँ यिनीहरूले चाहिँ लिगली प्रोटेक्ट गरेर राखेको हुन्छ कि, ताकि त्यहाँ चाहिँ कुनै पनि किसिमका मानवीय प्रभावहरू नहोस् भनेर होइन. अनि यो चाहिँ अब यो स्टार्ट भएको त धेरै अगाडिदेखि हो, पहिल्यैदेखि अब सदियोँदेखि मान्छेहरूले चाहिँ यस्ता किसिमका ल्यान्डहरूलाई चाहिँ प्रोटेक्ट गर्दै आइरहेका थिए होइन, विभिन्न अब्जेक्टिभ्सको लागि. तर 1980 चाहिँ अलिकति यो मोर फर्मल काइन्ड अफ डेजिसलेसनहरू आएर चाहिँ यिनीहरूलाई चाहिँ अलिकति लिगालिटी दियो कि, यस्ता खालका प्रोटेक्टेड एरियाजहरूलाई होइन. अनि अब हेर्नु 1980 धेरै एरियाहरू चाहिँ विभिन्न देशहरूले चाहिँ प्रोटेक्ट गर्दै आएछन् अनि छन्. तर यसका फेरि के छन् भने अब प्रोटेक्टेड एरिया सुन्दा त अब राम्रो छ होइन, प्रोटेक्ट गरेको छ किनभने बायोडाइभर्सिटी लस पनि हल्ट गर्नुको लागि एउटा एकदम ठुलो चाहिँ एउटा पोलिसी इन्स्ट्रुमेन्ट हो भनेर आयो. तर चाहिँ यस यो क्रिटिसाइज पनि भएको छ क्या. पहिला चाहिँ कस्तो हुन्थ्यो भने अब मान्छेले हरेक देशले चाहिँ प्रोटेक्टेड एरिया बनाउने, तर कहाँ बनाउने त यो होइन. अब प्रोटेक्टेड एरिया भनेर जहाँ चाहिँ तिम्रो लस र डेग्रेडेसन नहुने ठाउँ छ या जहाँ चाहिँ जैविक विविधता नै नभएको ठाउँमा गएर चाहिँ ल हामीले चाहिँ प्रोटेक्टेड एरिया बनायौँ भनेर जुन आफ्नो यो म्यान्डेट्सहरू फुलफिल गरिरहेको छ नि, यो चाहिँ क्रिटिसाइज पनि भयो. यसलाई चाहिँ पेपर पार्क्स भन्छ कि. पेपर पार्क्स भनेको चाहिँ अब हुन चाहिँ प्रोटेक्टेड एरिया तर काम चाहिँ यसको केही पनि छैन कि. अनि यस्तो क्रिटिसिजमहरू थियो. अनि त्यसपछि चाहिँ 2005 टु थाउजन्ड टेनदेखि चाहिँ होइन अब हामीले चाहिँ यो मात्र होइन यिनीहरूले चाहिँ यिनीहरूको प्रभाव होइन प्रभाव भनेको चाहिँ इम्प्याक्ट भन्छ. इम्प्याक्ट भनेको चाहिँ कस्तो भनेपछि अब यो आउटकम र इम्प्याक्टलाई चाहिँ अब अलिकति कन्फ्युजन पनि छ के. इम्प्याक्ट भनेको चाहिँ यो के भन्छ भने वाट वुड ह्यापन विदाउट इट भन्छ कि. यस यो नभएको भए के हुन्थ्यो त होइन. प्रोटेक्टेड एरिया त छ तर त्यो नभएको भए नभएको खण्डमा चाहिँ के हुन्थ्यो भन्ने खालको एनालाइसिस हो क्या इम्प्याक्ट भनेको चाहिँ होइन. त्यसको लागि चाहिँ अब के गर्नु पऱ्यो भन्दाखेरि अब कुनै ठाउँमा प्रोटेक्टेड गर्नु पऱ्यो अनि त्यही चिजलाई चाहिँ फेरि चाहिँ नप्रोटेक्ट गरेर हेर्नु पऱ्यो. यसलाई चाहिँ काउन्टर फ्याक्चुअल भन्छ. यो त अब हामीले त एस्टिमेट गर्न सक्दैनौँ होइन. अब हामीले एउटै चिजलाई चाहिँ कुनै अब दबाई दिए जस्तो कि एउटा मान्छेलाई दबाई दिएर दबाई नदिएको मान्छेसँग कम्पेयर गर्न त सकिँदैन नि त. अनि त्यही भएर चाहिँ यस्ता खालका अब यसलाई डिल गर्नको लागि विभिन्न किसिमका उपायहरू छन् यिनीहरूलाई चाहिँ अब क्वाजी एक्सपेरिमेन्टल मेथड्सहरू भन्छन्. अनि मेरो पिएचडी चाहिँ के हो भनेपछि यस्ता खालका चाहिँ पहिला चाहिँ अब पिएचडी चाहिँ डिफ्रेन्ट भनेको अब मेरो त दुई तिनवटा क्वेसन्सहरू छन्. तर पहिलो क्वेसन चाहिँ के हो भन्दाखेरि यस्ता खालका प्रोटेक्टेड एरियाजहरू चाहिँ यस्तो इम्प्याक्टहरू चाहिँ इभ्यालुएट गरेका छन् भने चाहिँ यस्ता खालको एभिडेन्सहरू कहाँ कहाँ छन् यो एभिडेन्सलाई जम्मा गर्ने होइन. अब हामीले चाहिँ अब लेमेन टर्ममा चाहिँ जम्मा गरेर यसलाई चाहिँ इभ्यालुएट गर्ने भन्छौँ. तर मेन चाहिँ अब यो चाहिँ मोर सिस्टमेटिक काइन्ड अफ रिभ्यू भन न सिस्टमेटिक रिभ्यू भन्छ यसलाई चाहिँ. अब यस्ता खालको रिभ्यू गर्ने चाहिँ मेरो चाहिँ पहिलो चाहिँ काम चाहिँ यो हो मैले भनेको सबै अब यो मेटेरियल एभिडेन्सहरूलाई बटुल्ने अनि यो एभिडेन्सलाई सिन्थेसाइज गर्ने होइन. अनि मेरो दोस्रो काम चाहिँ अब मैले गर्ने पिएचडीमा चाहिँ ल मैले बटुलेँ. अब बटुलिसकेपछि चाहिँ कति चिजहरू चाहिँ जस्तै अब यो अस्ट्रेलियामा हेर्ने हो भने चाहिँ यहाँ चाहिँ यो निजी मान्छेहरूले चाहिँ आफ्नो जमिनलाई चाहिँ म चाहिँ यसलाई चाहिँ के अरे प्रोटेक्सनको लागि दिन्छु भनेर भन्छन् क्या. यसलाई चाहिँ कन्जर्भेसन गभर्नेन्स भन्छ अस्ट्रेलियामा होइन. अब यो कन्जर्भेसन गभर्नेन्सको पनि अध्ययन भएको छैन धेरै. सायद एउटा दुईवटा पेपर चाहिँ यस्ता खालको अध्ययन चाहिँ अमेरिकामा भएका छन्. तर यो चाहिँ अब निजी भएको हुनाले प्रायः जसो चाहिँ जहिले पनि चाहिँ प्रोटेक्टेड एरियाजहरू चाहिँ यो सरकारी यसलाई चाहिँ पब्लिक प्रोटेक्टेड एरियाज हुन्छन् होइन. यो सरकारी हुन्छन्. अब यो निजी खालकाहरूको चाहिँ धेरै भ्यालुएसन भएको छैन कि. अनि मेरो चाहिँ मैले अरू चाहिँ मेरो पिएचडीमा गर्ने काम चाहिँ यिनीहरूका यो निजी संरक्षण क्षेत्रहरूको चाहिँ इभ्यालुएसन गर्ने हो. अब छोटकरीमा चाहिँ यति नै हो मैले गर्ने काम भनेको मेरो पिएचडीमा चाहिँ.
ग्रेट ग्रेट. हजुरको यो क्वेसन नै अलिकति इन्ट्रेस्टिङ छ नि त. मतलब यदि यो नभएको भए चाहिँ के हुन सक्थ्यो होइन. तपाईँको पोजिटिभ इम्प्याक्ट हुन्थ्यो कि नेगेटिभ इम्प्याक्ट हुन्थ्यो. सो यो क्वेसन एन्सर गर्नको लागि कस्तो एक्सपेरिमेन्टल डिजाइन हुन्छ हजुरको चाहिँ स्टडी डिजाइन चाहिँ कस्तो हुन्छ. कसरी एप्रोच गर्नुहुन्छ. डेटा कलेक्सनहरू कसरी गर्नुहुन्छ.
राम्रो क्वेसन हिमालय यो. किनभने यो चाहिँ एकदम कस्तो रहेछ भनेपछि एउटा कुरा मैले मेरो रिसर्च एक्सपिरियन्स पनि म सँगसँगै जोड्दै लान्छु है. यो रिसर्चमा चाहिँ कस्तो हुने रहेछ भने फल्ट इन द डिफल्ट भन्नुहुँदो रहेछ के. फल्ट इन द डिफल्ट भनेको तिमीले चाहिँ कुनै पनि पेपरहरू पढ्यो राम्रा राम्रा पेपरहरू पनि छन् होइन. अब यसमा चाहिँ पहिला पहिला हामीले चाहिँ कस्तो हुन्थ्यो भनेपछि कुनै पनि अब जर्नलमा पब्लिस भएछन् त्यसलाई पढेछन् भने चाहिँ हामीले तिनीहरूलाई चाहिँ फेस भ्यालुमा लिने चलन छ के. फेस भ्यालुमा भनेको चाहिँ यिनीहरूले यो पत्ता लगाएको छन् ए है हो भन्ने छ होइन. तर एउटा कुरा चाहिँ के पनि हामीले सिक्दै बिस्तारै सिक्दै जानुपर्ने रहेछ भने चाहिँ यी सबै पेपरहरूमा चाहिँ कमजोरीहरू हुन्छन् क्या. त्यही भएर तिमीले कुनै पनि पब्लिकेसनमा लेख्यो भने तिम्रो लिमिटेसन चाहिँ राम्रोसँग क्ल्यारिफाई गर है भनेर भनेको हुन्छ नि त होइन. अनि धेरै यदि राम्रो पेपर छ भने उसले त्यो क्वालिटी के त्यो पेपरको क्वालिटी चाहिँ त्यो लिमिटेसन उसले कसरी चाहिँ त्यहाँनिर दिएको छ भनेर पनि थाहा हुने रहेछ क्या. एउटा कुरा मैले सिकेको चाहिँ अब फल्ट इन अ डिफल्ट को कुरामा गयो भने चाहिँ त्यही भएर म चाहिँ मेरो सायद मैले पिएचडीको फर्स्ट इयर चाहिँ यस्तै यो लिटरेचर के यो जस्तै अब तिमीले अघि मैले भने यो यसलाई चाहिँ काउन्टर फ्याक्चुअल छ यस्तो कस्तो खालको डिजाइन युज गरेर यसलाई चाहिँ हामीले सल्भ गर्न सकिन्छ यो इस्यु भनेर नै यसकै कुरामा मैले धेरै जस्तो समय बिताएको होला. सायद मैले एक वर्ष त यहीँ यही इम्प्याक्टको बारेमा नै यो काउन्टर फ्याक्चुअल एनालाइसिस कसरी गर्ने कस्ता खालका मेथड हुन्छन् भनेर बिताएँ. अब यसमा चाहिँ अहिले पनि टु थट्स अफ के अरे टु भेरी थट्सहरू छन् कि कसैले चाहिँ यस्तो गरे पनि हुन्छ भन्छन् कसैले चाहिँ होइन यो चाहिँ गरे भने मिल्दैन भन्ने छन् अनि यसका विभिन्न मेथड्सहरू छन्। अब एकदम प्लेन भन्नाले अब डाइरेक्ट टु द पोइन्ट भने चाहिँ यसलाई चाहिँ मोर खालको क्वाजी एक्सपेरिमेन्टल भन्छ कि। अब एक्सपेरिमेन्टल भनेको त तिम्रो यो आरसिटिजहरू पऱ्यो जुनमा चाहिँ अब ऱ्यान्डमाइज गरेर चाहिँ तिम्रो चाहिँ कसैलाई दिने कसैलाई नदिने अब तर हाम्रो जस्तै यो इकोसिस्टम्सहरूमा चाहिँ त्यस्तो गर्न अब अलि पोसिबल छैन होइन एउटा फिजिबल छैन नभएको हुनाले चाहिँ यसलाई चाहिँ क्वाजी एक्सपेरिमेन्टल भन्छन्। क्वाजी एक्सपेरिमेन्टलमा चाहिँ के गर्छ भने यस्ता खालका चाहिँ अब एउटा जमिनलाई चाहिँ प्रोटेक्ट गरेछ भने त्यस्तै खालको एउटा अर्को जमिन चाहिँ उनीहरूले चाहिँ यो प्रेडिक्सन गर्छ क्या। यसलाई चाहिँ म्याचिङ भन्छ एउटा मेथड चाहिँ म्याचिङ हो। म्याचिङमा चाहिँ डिफ्रेन्ट खालको डिफ्रेन्ट कोभेरेजहरू लिएर त्यसलाई चाहिँ त्यस्तै खालको त्यो जस्तै फिचर्सहरू त्यो जस्तै क्यारेक्टरिस्टिक्स भएको चाहिँ अर्को जमिनलाई लिन्छ र त्यो जमिनलाई चाहिँ एउटा पर्फेक्ट काउन्टर फ्याक्चुअल भन्छ क्या। त्यो काउन्टर फ्याक्चुअल लिएर काउन्टर फ्याक्चुअल भनेको चाहिँ उसको अब उयो भएन भने चाहिँ के हुन्छ त भन्ने हुन्छ अनि त्यसलाई कम्पेरिजन ग्रुप भन न एउटा कम्पेरिजन ग्रुप लिएर यो दुइटैको चाहिँ तिम्रो आउटकमहरू ट्र्याक गर्छौँ क्या हामीले। अनि यो ट्र्याक गरेको जुन चेन्जेस छ त्यो चेन्जेस चाहिँ ए है यो प्रोटेक्सनले गर्दा नै भएको हो त्यो चेन्ज होइन त्यसलाई चाहिँ अब यो चाहिँ कजालिटी भन्छ क्या। फेरि यसको यो इम्प्याक्टको फाउन्डेसन भनेकै कजल इन्फ्लुएन्स हो क्या। अनि त्यो त त्यो यदि त्यो त्यो चाहिँ कुनै पनि अब हामीले हेरेको हाम्रो भेरिएबल होइन जस्तै मैले हेर्ने भनेको चाहिँ मैले चाहिँ रिमोट सेन्सिङ डेटामा काम गर्छु मैले हेर्ने भेरिएबल भनेको चाहिँ तिम्रो भेजिटेसन हो। भेजिटेसन चाहिँ हामीले अब सेटेलाइटबाट ट्र्याक गर्न सक्छौँ अनि भेजिटेसन चाहिँ अब यो जैविक विविधताको र चाहिँ तिम्रो इकोसिस्टम्सहरूको चाहिँ एउटा राम्रो सरोगेट मानिन्छ क्या। अनि त्यही भएर चाहिँ त्यसलाई ट्र्याक पनि गरिन सकिन्छ। जस्तै हाम्रो चाहिँ रिमोट सेन्सिङको डेटा हेऱ्यो भने चाहिँ भेजिटेसनको डेटा हामीहरूसँग 1985-89 डेटाहरू छ क्या। भनेको हामीले एकदम अगाडिदेखिको टाइम सिरिज अनि त्यो भएपछि के भयो भने हामीले चाहिँ त्यो त्यो दुइटैको त्यो प्रोटेक्टेड एरियाको र त्यो जुन उसको काउन्टर फ्याक्चुअल कम्पेरिजन ग्रुप छ त्यो दुइटै ग्रुपको हामीले चाहिँ विभिन्न वर्षको चाहिँ उसको चाहिँ आउटकम भेरिएबल कसरी चेन्ज भएको छ भनेर हेर्न सक्छौँ क्या। त्यो भयो भने चाहिँ मोर हामीलाई चाहिँ म धेरै भनौँ न धेरै कन्फिडेन्स आउँछ कि होइन यो चाहिँ यो दुइटा यिनीहरू एउटै लेभलका हुन् यिनीहरूमा धेरै भिन्नता छैन त्यही भएर हामीले यिनीहरूलाई कम्पेयर गर्न सक्छौँ र भोलि गएर चाहिँ हामीले जस्तै जुन दिनमा चाहिँ त्यो त्यो जमिनलाई चाहिँ प्रोटेक्सन दियो त्यो जुन दिनदेखि चाहिँ त्यसको आउटकम भेरिएबल चेन्ज हुनु पऱ्यो हाम्रो त हाइपोथेसिस त्यही हो र त्यो चेन्ज चाहिँ कस्तो भएछ त त्यो जसमा चाहिँ हामीले चाहिँ जसलाई चाहिँ हामीले संरक्षण गरियो र जो चाहिँ गरिएन अनि त्यसको चाहिँ जुन डिफ्रेन्स छ यसलाई चाहिँ हामीले चाहिँ इम्प्याक्ट मान्छौँ के।
अन्त हजुरले अब त्यो एरिया भन्नुभयो नि त होइन कम्पेरिजन गर्ने एरिया कत्रो रेन्जमा हुन्छ तपाईँको 10 square kilometers लाइक थाउजन्ड्स अफ स्क्वायर किलोमिटर हुन्छ कि
हुन्छ त्यो त्यो अब हेरी हेरी हुन्छ है। अब कुनै जस्तै कुनै तिम्रो प्रोटेक्ट एरियाजहरू चाहिँ एकदम ठुला पनि हुन्छ जस्तै 1500 square kilometers पनि हुन्छ होइन। अब कुनै चाहिँ जस्तै तिम्रो 20 hectares अब 50 hectares पनि जस्तो पनि हुन्छन् कि। अब त्यो भनेको सानै भयो नि त होइन अब सो रेन्ज एकदम धेरै रेन्ज हुन्छ।
अनि दाइ यो जस्तै अघि कुरा गर्नुभयो नि हामीले बेस्ट पोसिबल ल्यान्ड फाइन्ड गर्नुपर्छ कम्पेरिजनको लागि भनेर होइन। अब त्यसको ल्यान्ड भनेपछि हाम्रो डिफ्रेन्ट जियोग्राफिकल फिचर्सहरू हुन्छ होइन अनि क्लाइमेट फिचरहरू हुन्छ प्लस अब प्रोटेक्टेड एरियामा ह्युमन इन्फ्लुएन्स पनि बढी नै अब त्योलाई पनि कन्सिडर गर्नुपर्छ होला होइन। सो त्यो सबै फ्याक्टरहरूलाई कन्सिडर गरेर त्यो बेस्ट पोसिबल सेम टाइप अफ ल्यान्ड पत्ता लगाउनको लागि कम्पेरिजनको लागि त्यो त इन अ वे इट्स भेरी च्यालेन्जिङ नै होइन। अनि त्यो चाहिँ कसरी गर्नुहुन्छ त तपाईँले त्यो फ्याक्टरहरू कसरी एकाउन्ट गरेर पत्ता लगाउनुहुन्छ?
त्यही त्यसको लागि चाहिँ त्यो यो चाहिँ म्याचिङ भन्ने एउटा मेथड छ क्या। म्याचिङले के गर्छ भने उसले चाहिँ अब यो हामीले पहिला सुरु एउटा कुरा यो म्याचिङमा चाहिँ के हुन्छ भने डिफ्रेन्ट भेरिएबल लिन्छौँ अनि यो एउटा चाहिँ संरक्षण क्षेत्रको र अर्को चाहिँ कन्ट्रोल ग्रुप भनौँ न या कम्पेरिजन ग्रुप त्यो कम्पेरिजन ग्रुपको चाहिँ यो फिचर्सहरू चाहिँ सेम छ कि छैन भनेर हेर्ने हो नि त होइन। अनि यसलाई कम्पेयर गर्नुको लागि चाहिँ म्याथड भन्ने छ। अब उसले चाहिँ विभिन्न खालको एल्गोरिदमहरू युज गर्छन् जस्तै एउटा चाहिँ अब प्रोपेन्सिटी स्कोर म्याचिङ भन्ने हुन्छ होइन त्यो ल्यान्ड चाहिँ प्रोटेक्ट हुनुको लागि चाहिँ कति त्यसको प्रोपेन्सिटी के छ त होइन त्यो ल्यान्डलाई चाहिँ प्रोटेक्ट गर्नुको लागि भनेर यो भेरिएबलहरूलाई हामीले हेर्छौँ र चाहिँ आइडेन्टिफाई गर्छौँ, त्यो रिलेटिभ स्ट्रेट फरवर्ड छ. तर त्यहाँ एउटा च्यालेन्जिङ कुरा के छ भनेपछि, र जहाँ चाहिँ धेरै जसो चाहिँ कामहरू गरिरहेछन्, कस्तो कामहरू भन्छ भने मान्छेहरूसँग चाहिँ अब यो म्याचिङ गर्ने बेलामा हामीले केमा म्याचिङ गर्ने त, अघि मैले भने जस्तै अब तिम्रो टेम्परेचर होइन, अब क्लाइमेटिक, विभिन्न क्लाइमेटिक भेरिएबल्सहरू छन्, अब अर्को चाहिँ टोपोग्राफिक भेरिएबलहरू छन् जस्तै स्लोप हेरेर होइन, अब सोसियो इकोनोमिक छन्, त्यसपछि अरू चाहिँ अरू विभिन्न खालको प्रभावहरू गर्ने खालको भेरिएबलहरू छन्, यसलाई के गर्ने भन्दा पनि अब चलन चाहिँ के छ भनेपछि मान्छेसँग जे डेटा छ त्यही युज गर्ने होइन. हो यहाँ चाहिँ यो चाहिँ फल्ट इन द डिफल्ट भने यहाँ छ के, यहाँ चाहिँ के भनेपछि अब धेरै थ्योरीहरूले के भन्छ भने हामीहरूले चाहिँ हामीसँग जे जे भेरिएबल छ, किनभने अब हाम्रो चाहिँ विश्वास चाहिँ के हुन्छ भने जति धेरै डेटा छ त्यति धेरै डेटालाई मोडलमा हाल्ने अनि एनालाइसिस गर्ने भनेछ के, यही हो क्या फल्ट इन द डिफल्ट भनेको. यो चाहिँ गर्नुहुन्न भन्ने खालको अब अहिले चाहिँ एउटा खालको मुभमेन्ट आइरहेछ होइन. मैले चाहिँ स्पेसली एकजना अब एकदम यो कजल इन्फ्लुएन्सको एकदम अब एकदम नामी साइन्टिस्ट होइन, अलिकति रिभोल्युसनरी टाइपको साइन्टिस्ट लाई फलो गर्छु, युडिया पर्ल भन्ने, उहाँ चाहिँ अब युनिभर्सिटी अफ क्यालिफोर्नियाको युनिभर्सिटीमा प्रोफेसर हुनुहुन्छ होइन. अनि उहाँको थटहरू चाहिँ अब हामीले यस्तो गर्नुहुन्न होइन, हामीले चाहिँ हामीसँग जे जे भेरिएबल छन् ती सबै भेरिएबललाई हाल्नु हुँदैन, हामीले त्यसलाई इभ्यालुएट गर्नुपर्छ के साँच्चै के त्यसले चाहिँ त्यसलाई प्रभाव गरिरहेको छ कि छैन होइन. जस्तै सिम्पल भन्यो भने हामीले अब जस्तै प्रोटेक्टेड एरिया र नन प्रोटेक्टेड एरियाको एउटा भेरिएबल मानौँ अरे स्लोप होइन, किन हामीले त्यसलाई चाहिँ दुइटाको स्लोप बराबर किन चाहियो त, हामीले दुइटाको स्लोप बराबर हामीलाई किन चाहियो, किनभने कुन खण्डमा मात्र चाहिन्छ र कुन खण्डमा युज गर्नुहुन्न भन्ने खालको कुराहरू गर्नुहुन्छ क्या उहाँले. भनेको चाहिँ अब स्लोपले असर गर्छ त त्यो प्रोटेक्टेड एरिया कहाँ राख्ने र हाम्रो आउटकम भेरिएबल जुन चाहिँ हाम्रो भेजिटेसन चेन्ज छ या कुनै छ त्यसलाई असर गर्ने भनेको कन्फाउन्डिङ होइन. हाम्रो कन्फाउन्डिङ भेरिएबल छ भने त्यो कन्फाउन्डिङ भेरिएबलले एउटा चाहिँ त्यसलाई चाहिँ कजल मोडल भन्छ क्या, यो चाहिँ क्वालिटेटिभ मोडल हो क्या फेरि. त्यही भएर हामीले चाहिँ के विश्वास गर्नुपर्छ भने अब अहिले आएर चाहिँ म एकदम डेटामा विश्वास गर्ने मान्छे होइन, म मेरो ट्र्याक नै अब डेटा साइन्समा हो, तर सबै कुरा चाहिँ हाम्रो क्वान्टिटेटिभ मात्रै हुँदैन रहेछ क्या, यहाँ चाहिँ क्वालिटेटिभ इन्फर्मेसनको एकदम ठुलो महत्त्व हुन्छ होइन. अब हिमालय पनि थाहा छ, बेइजन इन्फ्लुएन्समा पनि हामीले अब चाहिँ हाम्रो क्वालिटेटिभ कुराहरूलाई लिएर आउनुपर्छ, हाम्रो अन्डरस्ट्यान्डिङहरूलाई ल्याउनु पर्छ, यो खालको कुराहरू चाहिँ अहिले आइरहेको छ होइन. त्यही भएर कजल मोडल चाहिँ एउटा क्वालिटेटिभ मोडल हो, तर त्यसलाई हामीले क्वान्टिटेटिभली चाहिँ भेरिफाई गर्ने हो कि, त्यस्तो हुन्छ. अनि अब हामीले यो हिमालय अघि भने जस्तै त्यो त्यस्ता खालका चिजमा चाहिँ अब च्यालेन्जिङ के भन्दा पनि हामीले कजल मोडल चाहिँ बनाउनको लागि च्यालेन्जिङ हुन्छ कि. अब यो च्यालेन्ज भन्ने कि यसलाई अब यो अपर्च्युनिटी भन्ने, अब यो अपर्च्युनिटी पनि हो होइन. तर ती गर्दा गर्दै पनि होइन, ती गर्दा गर्दा पनि कस्तो हुन्छ भने ल ठिक छ तिमीले चाहिँ म सबै भेरिएबलमा हाल्दिनँ होइन, तर कति भेरिएबलहरू हुन्छन् जुन चाहिँ इम्पोर्टेन्ट हुन्छन् र जुनका डेटा हामीसँग हुँदैनन्, त्यस्तो केसेसमा के गर्ने होइन. त्यस्तो केसेसमा के गर्ने भन्दाखेरि त्यस्तो केसेसमा पनि अब यो कजल मोडलले चाहिँ कहिले कहिले चाहिँ त्यस्ता अनअब्जर्भ भेरिएबल जुन चाहिँ हामीलाई थाहा छ यसले असर गर्छ तर यसको हामीसँग डेटै छैन भने पनि त्यसलाई चाहिँ कसरी त्यसलाई चाहिँ ट्याकल गर्ने भन्ने खालको मेथड्सहरू छन् त्यसमा. तर त्यो पनि मेथड एप्लाई गर्न सकिएन त्यसमा भने चाहिँ हामीहरूले चाहिँ विभिन्न खालको सेन्सिटिभिटी टेस्टहरू गर्न सक्छौँ कि. यदि हामीसँग त्यस्ता अनअब्जर्भ खालका भेरिएबल भइदिएको भए चाहिँ यसरी असर चाहिँ चेन्ज हुन्थ्यो है भनेर भन्न सकिन्छ क्या, अब काइन्ड अफ अनसर्टेन्टी भनौँ न खालको एनालाइसिस गर्न सक्छ. अब त्यहाँ चाहिँ त्यसको एउटा मेजर लिमिटेसन चाहिँ त्यही नै हो, त्योभन्दा अगाडि चाहिँ हामी अब अहिलेसम्म चाहिँ सायद मेरो विचारमा चाहिँ हामी जान सक्दैनौँ, अब हामीले त्यसलाई तिनीहरूलाई चाहिँ एड्रेस गर्न सकेनौँ भने चाहिँ त्यो एउटा मेजर लिमिटेसन चाहिँ हाम्रो रहिरहन्छ त्यसमा
ओभियसली. किनभने यो फिल्डमा अनि इकोलोजी स्पेसली इन्भाइरोमेन्टको फिल्डहरूमा चाहिँ हाम्रो त्यो डेटा पर्फेक्ट डेटा पाउन एकदम गाह्रो छ होइन, त्यसो भएर यो स्ट्याटिस्टिक्स र म्याथमेटिक्सको पोर्सन चाहिँ अलि एक्सटेन्सिभली युज गर्नुपर्छ जस्तो लाग्छ, त्यो चाहिँ सही कुरा हो. अनि हजुरको त्यो अहिलेको प्रोजेक्टको बारेमा होइन, अहिले स्टडी साइट चाहिँ के हो र त्यो स्टडी साइट किन चुज गरेको हो, त्यस्तो त्यसको बारेमा नि अलिकति भनिदिनुहोस् न.
अब मैले चाहिँ सुरुमा यो स्टडी गर्ने बेलामा चाहिँ खास मेरो चाहिँ प्लान अर्कै थियो. मैले चाहिँ अर्कै खालको मोडलिङ खालको अर्कै सम्म यस यो सँगै सँगै तर इम्प्याक्ट चाहिँ होइन होइन. अनि मेरो प्रोफेसरसँग कुरा गरिसकेपछि उसले चाहिँ मलाई चाहिँ यस्तो खालको इन्ट्रेस्टिङ कन्सेप्ट उसले चाहिँ उसले अलिअलि काम गर्छ क्या उसमा, अनि यस्तो खालका चिजहरू गर्ने हो त भनेर भनिसक्यो. म एकदम ओपन थिएँ, मलाई एकदम फेसिनेटिङ पनि लाग्यो. अनि मैले चाहिँ स्टार्ट गरेँ अब त्यहाँबाट चाहिँ मेरो स्टार्ट भयो यो पिएचडीको टपिक चाहिँ. अनि त्यो सँगसँगै चाहिँ के भयो भनेपछि हामीहरूसँगै अब हाम्रो युनिभर्सिटीको ल्याबमा चाहिँ कोलाबोरेसन गरेर काम गर्ने चाहिँ एउटा ट्रस्ट फर नेचर भन्ने यहाँको भिक्टोरियाको लोकल संस्था छ क्या. त्यो संस्थाले चाहिँ हामीहरूलाई अप्रोच गर्यो होइन. अनि हाम्रो उनीहरूको त्यो संस्थाले चाहिँ यो भिक्टोरियामा यो भिक्टोरिया स्टेट अस्ट्रेलियाको भिक्टोरिया स्टेटमा चाहिँ यो प्राइभेट ल्यान्ड कन्जर्भेसन सम्बन्धी कामहरू गर्छ उनीहरूले होइन. उनीहरूसँग चाहिँ उनीहरूले चाहिँ अब यो मान्छेहरूलाई चाहिँ दर्ता गराउने अनि त्यसको मोनिटरिङ गर्ने त्यो साइटको अनि त्यसको रेकर्ड राख्ने यस्ता कामहरू गर्छन् होइन यो कन्जर्भेसन गभर्नेन्सका. अनि त्यो संस्थाले चाहिँ आएर अप्रोच गरिसकेपछि ल हामीसँग चाहिँ यस्तो यस्तो छ अनि हामी चाहिँ स्ट्राटेजिक प्लान पनि बनाउँदैछौँ होइन अनि हामी सहकार्य गर्ने हो त भनेर भनिसकेपछि हामीलाई एकदम मलाई चाहिँ स्पेसली एकदम राम्रो अपर्च्युनिटी लाग्यो. म यसै पनि एप्लाइड खालको रिसर्च गर्ने मान्छे होइन अनि मलाई इन्ट्रेस्ट लागिसक्यो सुपरभाइजरले पनि होइन यो चाहिँ अब एक्सन रिसर्च हो, एक्सन रिसर्च चाहिँ एकदम भ्यालु हुन्छ गरौँ न त भनेर त्यहाँबाट स्टार्ट भयो. अनि मेरो साइड चाहिँ भिक्टोरिया हो. भिक्टोरियामा चाहिँ यहाँ अब एउटा च्याप्टरमा चाहिँ मेरो यो भिक्टोरियाको गोल्ड फिल्ड्स भन्ने रिजन छ. यो गोल्ड फिल्ड्स भन्ने रिजन चाहिँ पहिलेदेखि एकदम यो गोल्ड माइनर्सहरू आएर यो माइग्रेट गरेर चाहिँ यो एकदम ध्वस्तै गरेको जस्तो भन न त्यहाँको इकोसिस्टम चाहिँ एकदम डिग्रेड गरेको जस्तो सिचुएसन भएको एरिया हो त्यो चाहिँ गोल्ड फिल्ड्स रिजनमा पर्छ. अब अनि मैले अरू च्याप्टरमा त मैले ओभरअल यो भिक्टोरिया स्टेटकै हेर्छु.
सानो स्पेसल रिजनमा चाहिँ तपाईँले पहिला फोकस गर्नुहुन्छ, मेथोडोलोजिकल फ्रेमवर्क डेभलप गर्नुहुन्छ अनि त्यसलाई चाहिँ इन्टायर रिजनमा एप्लाई गर्नुहुन्छ.
अनि हजुरले त्यही अब त्यो गोल्डफिल्ड रिजन भिक्टोरियाको गोल्डफिल्ड रिजनको त्यो लोकेसनमा पुगेपछि हजुरले अब त्यहाँको लागि हुन्छ नि इम्प्याक्ट कुन कुन कुराले इम्प्याक्ट गरेछ भनेरलाई चाहिँ के प्यारामिटर्सहरू लिनुभयो नि.
मैले चाहिँ अब म मेरो चाहिँ म अब मेरो धेरै चाहिँ यो स्पेसल डेटा हो होइन. म एकदम त्यो गोल्डफिल्ड साइटमा गएर मैले फिल्डमा गएर मैले डेटा कलेक्ट गर्नु पर्दैन. मसँग भएका डेटाहरू चाहिँ अलरेडी अब ट्रस्ट फर नेचरसँग छन् र धेरै चाहिँ पब्लिकली एभाइलेबल डोमेनहरूमा पनि छन् होइन. त्यही भएर मलाई चाहिँ त्यो साइट भिजिट गरेर डेटा कलेक्सन गर्नु पर्दैन. अब त्यहाँ भएको डेटाहरू अब तिमी भने जस्तै पहिला सुरु त मैले मेरो अप्रोच चाहिँ के थियो भनेपछि मैले जे जे चाहिँ भेरिएबलहरू पहिलाका स्टडीहरू लिएँ ती भेरिएबलहरूको डेटा छन् कि छैनन् भनेर पहिला मैले अब खोज तलासी गरेँ होइन. त्यो सबै डेटालाई जम्मा गरेर राखेँ. अब जुन जुन छैनन् त्यसका लागि चाहिँ अब ट्रस्ट फर नेचरसँग अप्रोच गरेँ, अरूसँग अप्रोच गरेँ, अरू अब त्यस्तै खालका काम गरेका अरू साइन्टिस्टहरूसँग पनि कुरा गरेँ. अनि ती डेटाहरू ल्याइसकेपछि अब मैले युज गर्ने मैले अघि भने जस्तै म सबै डेटा छ त्यसलाई चाहिँ मैले एउटा ब्लेन्डरमा हालेर मिक्स त गर्ने होइन. त्यसपछि मैले चाहिँ मेरो अब ती भेरिएबलको आधारमा चाहिँ भनौँ एउटा कजल मोडल जस्तो बनाएँ. त्यो मोडलमा चाहिँ मैले कस्ता खालका भेरिएबलले कसरी असर गर्छन् होइन प्रोटेक्टेड एरिया डिलिनेसनको लागि र आउटकम भेरिएबलको लागि बेसिकली कन्फाउन्डिङ भनौँ. त्यो कन्फाउन्डिङ भेरिएबलहरू चाहिँ के हुन् भनेर चाहिँ एउटा चाहिँ क्वालिटेटिभ थियोरिटिकल फ्रेमवर्क जस्तो बनाएँ. अब त्यो बनाइसकेपछि अनि म कुन कुन डेटाहरू चाहिँ छैनन् र छन् भन्ने खालको हेर्दाखेरि अब धेरै जसो डेटाहरू चाहिँ महँगो छन् तर कुनै कुनै इम्पोर्टेन्ट फ्याक्टरहरू चाहिँ महँगो छैन र त्यो ल्याउन पनि सकिँदैन किनभने मैले त अब हिस्टोरिकल ट्र्याक गर्ने 1989 ट्र्याक गर्दै आउँदाखेरि त्यो डेटाहरू चाहिँ महँगो छैनन्. त्यो चाहिँ मेरो एउटा मेजर लिमिटेसन नै रहन्छ मेरो स्टडीको. त यद्यपि मैले चाहिँ त्यसमा चाहिँ अब विभिन्न खालका टेस्टहरू गरेर सेन्सिटिभिटी टेस्टहरू गरेर चाहिँ यो नभएर चाहिँ मेरो कसरी चाहिँ मेरो रिजल्ट्सलाई असर गर्छ भनेर गर्छु. अब ती भेरिएबलहरूमा अब अमन भाइले भने जस्तै अब पर्छन् अब स्लोप पर्छ एउटा होइन. जस्तै धेरै जस्तो कस्तो हुन्छ भनेपछि स्लोपले चाहिँ यो तिम्रो कृषिको असर गर्छ क्या. जस्तै एकदम स्लोपी ल्यान्ड छ भने चाहिँ त्यहाँ चाहिँ कृषि गर्न सम्भव छैन भनेपछि त्यो इकोसिस्टम चाहिँ कृषिमा परिणत हुनको लागि चाहिँ एकदम लो पोसिबिलिटी हुन्छ क्या त्यस्तो एरियामा. होइन त्यसलाई चाहिँ लो प्रायोरिटी हुन्छ. त्यो भएपछि अब मैले त्यस्तै खालको अर्को जमिन कम्पेयर गर्नु पऱ्यो, मैले त्यस्तै खालको स्लोपी खालको एरिया हेर्नु पऱ्यो जहाँ चाहिँ त्यहाँ जहाँ चाहिँ कृषिको कृषिमा परिणत हुने चाहिँ सम्भवता चाहिँ कम कम छ. अब एउटा स्लोप भयो, अर्को त्यस्तै रेनफल भयो, अनि सोयल भयो स्पेसली, होइन सोयल पनि एउटा इम्पोर्टेन्ट भेरिएबल हो. जस्तै सोयलमा चाहिँ अब तिम्रो एकदम डिग्रेडेड सोयल या अब अनसुइटेबल फर एग्रिकल्चर छ त्यस्तो खालको सोयल छन् भने मैले त्यसलाई त्यो अनुसारले पनि म्याचिङ गर्नु पऱ्यो. किनभने अब सोयल नै राम्रो छैन भने त त्यहाँ त कृषि हुने त होइन, माटो राम्रो नभएको ठाउँमा त कृषि त हुने त सम्भव त धेरै कम भयो नि त.
मलाई चाहिँ एउटा आउट अफ द टपिक क्वेसन सोध्नु मन लाग्यो दाइ. यो प्रोटेक्टेड एरियाजहरूलाई बेटर कसरी युज गर्न सकिन्छ भनेर कुरा भइरहेछ नि त हाम्रो, होइन. रिसेन्टली मैले न्युज सुन्दाखेरि एट द एन्ड अफ 2020 हो क्यारे ह्युमन मेड अब्जेक्ट्सहरूले चाहिँ टोटल बायोमास अफ द अर्थलाई आउटवे गर्यो अरे, होइन. टोटल अब हाम्रो ह्युमन मेड स्ट्रक्चर इन्फ्रास्ट्रक्चरहरू के छ, दे आर मोर देन टोटल बायोमास अफ द अर्थ, होइन. अब यो भने त इपिक ल्यान्डमार्क जस्तै हो एन्थ्रोपोसिन इराको, होइन. अब यसको कन्सिक्वेन्सेसहरू के हुनसक्छ त, इज दिस अ मोमेन्ट टु बी प्राउड, होइन, इज दिस अ मोमेन्ट टु बी वरिड, होइन, द्याट वी आर इम्प्याक्टिङ अ लट अन नेचर. अब तपाईँलाई चाहिँ यसको बारेमा के भ्युज छ?
होइन हिमाली, वरि चाहिँ डेफिनेटली हो हेर, होइन. अब यो स्केल जुन स्केलमा डिग्रेडेसन भएको छ नि, यो एकदम एकदम ह्युज म्यासिभ स्केल हो क्या. यो कस्तो भएको छ भने, अब तिम्रो हुन त पहिलाको ट्रेन्ड हेर्ने भने तिमी 1970s या त्योभन्दा अगाडिका डिकेट्सहरू हेर्ने भयो भने चाहिँ एकदम ठुलो डिग्रेडेसन भयो त्यति बेला. तिम्रो म्यासिभ डिफरेस्टेसनहरू भयो युरोपियन, अब भन न स्पेसली पोस्ट चाहिँ तिम्रो पोस्ट इन्डस्ट्रियलाइजेसन एरा चाहिँ एकदम, किनभने धेरै काठ चाहिएको थियो अनि जताततै जाने अनि त्यसपछि काठ काट्ने. अब इन्डियामा हेर्ने भने, इन्डोनेसियामा हेर्ने भने धेरै ठाउँमा चाहिँ यो भए. तर अहिलेको स्केल जुन तिमीले कुरा गरेछौ त्यो स्केल चाहिँ अब डिफरेस्टेसन त धेरै हदसम्म पहिलाको रेटभन्दा त घटेको छ. यद्यपि हाम्रो त्यो डिग्रेडेसनको स्केल चाहिँ अहिले पनि धेरै नै हाई छ. तिमी अस्ट्रेलियामा हेर्ने भए पनि, क्विन्सल्यान्डमा अस्ति भर्खर पनि न्युजहरू आइरहेको छ, डेभलप स्टेटमा होइन, अहिले पनि धेरै चाहिँ तिम्रो यो यो हाई भ्यालु यो बायोडाइभर्सिटी हटस्पट्सहरू भन्न या एरिया भनौँ, यिनीहरू चाहिँ कन्भर्ट भइरहेको छ क्या माइनिङ्सहरूमा या अरू कुराहरूमा, होइन. स्केल एकदम धेरै छ. अब तिमीले भने जस्तो कुरा चाहिँ जुन त्यो अब इन्डस्ट्रियल एरिया या म्यानमेड अब्जेक्ट्सहरूले चाहिँ हाम्रो बायोमास नै ओभरटेक गर्दैछ भनेको, यो त अब अब भन न अब ठुलै इम्प्याक्ट हुन्छ होला. अब कुन एङ्गलमा इम्प्याक्ट, अब तिम्रो इन्डस्ट्रियल एरियाको अब जुन त्यो अब्जेक्ट बढेन त्यो भनेको के हो भनेपछि, त्यसले चाहिँ हाम्रो बायोमासलाई रिप्लेस गरेको भन्ने सिग्नल हो नि त त्यो त, होइन. कुनै पनि चिज चाहिँ अब भर्टिकली बढ्यो भने त त्यसलाई त रिप्लेस गर्ने भएन, त्यसले अब अरू किसिमले असर गर्छ होला. तर तिम्रो चाहिँ स्पेसल्ली चाहिँ त्यसलाई चाहिँ बढ्यो भनेको त त्यसले त तिम्रो रिप्लेस गरेको त्यसले त म्यासिभ इम्प्याक्ट हुन्छ. अनि यो बायोडाइभर्सिटीको कुरा पनि कस्तो छ भनेपछि, धेरै मान्छेहरूलाई चाहिँ यो बायोडाइभर्सिटीले कसरी चाहिँ उनीहरूको दैनिक जीवनमा कसरी प्रभाव गर्छ भन्ने नै थाहा छैन क्या खास. अब सुन्दाखेरि हाम्रो जैविक विविधताले चाहिँ कसरी हामीहरूलाई असर गर्छ भन्ने कुरा थाहा नभएसम्म, होइन, अनि मान्छेले यसलाई चाहिँ कसरी चाहिँ यसलाई संरक्षण गर्नुपर्छ र यसको लागि के गर्नुपर्छ भन्ने कुराहरू चाहिँ कम्युनिकेट गर्न एकदम गाह्रो हुन्छ के. त्यो चाहिँ एउटा ठुलो ठुलो ग्याप छ क्या. यो चाहिँ अब यो अब कन्जर्भेसन कम्युनिकेसन भन्छ न, मेरा कलिगहरूले पनि यसमा काम गरिरहेको छन्, होइन. यो चाहिँ कम्युनिकेट गर्नुपर्छ, तर स्केल चाहिँ एकदम म्यासिभ छ. अब यही स्केल म्यासिभमा चाहिँ हामीहरूले कन्जर्भ गर्नुपर्छ भने कहाँ कन्जर्भ गर्ने त त्यसो भए, होइन. अब सबै त कन्जर्भ गर्न सकिँदैन, त्यहाँ त धेरै मान्छेहरू बसेका छन्, कति मान्छेको जमिनहरू छ त्यहाँ, होइन. अब धेरै अब हामी डेभलपिङ नेसनमा हेऱ्यौँ भने पनि अब यस्ता चाहिँ एकदम बायोडाइभर्सिटी रिच ठाउँहरूमा चाहिँ मानिसहरू बसेको, ती मानिसहरूलाई रिप्लेस पनि गर्नु भएन, होइन. तिनीहरूलाई चाहिँ ल तिमी चाहिँ उनीहरूको त उनीहरूको जीविका पार्छन् नि, अब त्यही वन जङ्गलको होइन सामानहरू उपभोग बायोमासहरू उपभोग गरेर नै चलिरहेको हुन्छ. अनि त्यही भएर यो अलिकति च्यालेन्जिङ पनि छ र सँगसँगै अब अपर्च्युनिटी पनि छ, होइन. अब यो धेरै ठाउँहरूमा चाहिँ अझै हामीले चाहिँ संरक्षण गर्ने अपर्च्युनिटिजहरू छन्. अब यी यस्ता खालको अपर्च्युनिटीहरू कहाँ कहाँ छन् भनेर आइडेन्टिफाई गर्ने, होइन, अनि त्यसलाई चाहिँ विभिन्न खालको अब संरक्षण गर्दै भन्नेमा एकदम स्ट्रिक्ट संरक्षण होइन कि अब अलिकति मल्टिपल युज या सस्टेनेबल युज प्रोटेक्टेड एरियाजहरू पनि हुन्छन्. अब यो चाहिँ अब यही हो, अब भविष्यमा आउने रिसर्चहरू चाहिँ यसलाई गाइड गर्छ जस्तो लाग्छ मलाई.
सही हो, सही हो हजुरले. अनि यो युएन क्लाइमेट चेन्जमा पनि काम गर्नुभएको थियो नि त होइन, युरोपमा हुँदाखेरि त्यहाँ चाहिँ हजुरले यो पेरिस एग्रिमेन्टसँग रिलेटेड अब प्रोडक्टहरू बनाउनु भएको थियो भनेर हजुरले लेख्नु चाहिँ भएको थियो कतै, मैले पढेको थिएँ त्यो पेरिस एग्रिमेन्टलाई अलिकति अन्डरस्ट्यान्डेबल बनाउनको लागि. सो त्यसमा चाहिँ हजुरको के एक्सपिरियन्स थियो?
त्यसमा चाहिँ के थियो भने म चाहिँ त्यो एक्जिक्युटिभ म्यानेजमेन्ट डिपार्टमेन्टमा थिएँ होइन, त्यहाँ चाहिँ उनीहरूको चाहिँ मेन रोल भनेको जुन यो पेरिस एग्रिमेन्टको अब यो कस्तो हुँदो रहेछ भने यो ठुल्ठुलो पोलिसी अर्गनाइजेसनहरूको चाहिँ यो सेन्टेन्सेसहरू के कुनै पनि चिजहरू मेबी सुडबीमा पनि एकदम ठुलो कन्ट्रोभर्सी हुँदो रहेछ कि, मेबी र सुडबीमा पनि धेरै महिनासम्म यिनीहरूको चाहिँ कन्भर्सेसन भइरहेको छ कि, त्यहाँ मेबी राख्ने कि सुडबी भनेर राख्ने भनेर क्या होइन, किनभने सुडबी भनेको एकदम अब अब्लिगेसन भयो त्यहाँ फुलफिल गर्ने, मेबी गर्नु परेन होइन. अनि हाम्रो काम चाहिँ के हुन्थ्यो भने अब मैले गर्ने त्यहाँ काम चाहिँ यो पेरिस एग्रिमेन्टमा भएका विभिन्न बुँदाहरू थिए नि, त्यो बुँदाहरूलाई चाहिँ अलिकति फर्दर इलाबोरेसन गर्ने, त्यसको चाहिँ सिग्निफिकेन्स के छन् होइन, त्यसलाई चाहिँ त्यसको छन् र त्यो कसरी डेभलप हुँदै आए होइन. पहिला चाहिँ जस्तै अब तिम्रो पेरिस एग्रिमेन्ट भनेको त अब त्यही इयर बनाएको होइन, धेरै वर्षदेखि काम गर्दै गर्दै आएर त्यो एग्रिमेन्टहरू बिल्डअप हुँदै आएको हो नि त, त्यो बुँदाहरूको चाहिँ विभिन्न टाइम पिरियडमा चाहिँ त्यसलाई कसरी चेन्ज हुँदै गए आए होइन, भनेको मैले अब त्यो पेरिस एग्रिमेन्टभन्दा अगाडिको डकुमेन्टहरू हुन्थ्यो हाम्रोसँग, त्यो चाहिँ पब्लिकली एभाइलेबल हुँदैन, कति हुन्छ कति हुँदैन, त्यो एग्रिमेन्टहरूबाट चाहिँ हामीले चाहिँ ट्र्याक गर्दै आउने, अनि मैले चाहिँ मैले गर्ने काम भनेको त्यो रिभ्यू गरेर कुन कुन चिजहरू चाहिँ कसरी कुन कुन मिटिङहरूमा के चेन्ज कस्ता खालका चेन्जहरू भए र यसको चाहिँ यसको मिनिङ चाहिँ के हो त होइन, अब इन्टरप्रिटेसन कसरी गर्ने त, या यसमा चाहिँ के गर्न सकिन्छ, यस्ता खालको कुराहरू गर्थेँ मैले त्यहाँ चाहिँ.
त्यही हजुरको त्यही ब्याक टु त्यो हजुरले गर्नुभएको प्रोजेक्टमै, अनि हजुरले त्यो स्टडी गरेको रिजल्ट के चाहिँ के देख्नुभएको थियो है, त्यो कम्पेयर हजुरले गर्नुभएको कजुरल मोडल बनाउनेमा?
ए अब मेरो रिजल्ट चाहिँ एकदम फुल्ली त आएको छैन होइन, म अहिले बल्ल अब सेकेन्ड इयरमा अब छु, अहिले त मेरो अझै अब वान एन्ड हाफ इयर जति छ. अब प्रिलिमिनरी रिजल्ट टाइपको चाहिँ अब मैले
देखेको
चाहिँ मिल्छ मिल्छ, त्यो त केही छैन, सेयरै गर्नको लागि गराए त सबै चिज ओपन हुनुपर्छ नि होइन, रिसर्च भनेकै ओपन ट्रान्सपेरेन्ट होइन. अनि मेरो चाहिँ अब मैले देखेको चाहिँ उसको अब रिलेटिभ इम्प्याक्ट चाहिँ एकदम धेरै छैन त्यो रिजनमा हेर्ने हो भने चाहिँ, यो त्यो रिजनमा कन्जर्भेसन गभर्नेन्समा हेर्ने हो भने चाहिँ, तर एब्सोल्युट इम्प्याक्ट धेरै नभए पनि रिलेटिभ इम्प्याक्ट चाहिँ छ कम्पेयर टु नन प्रोटेक्टेड छ. अब त्यो हेर्दाखेरि चाहिँ अहिले 3-4% चाहिँ लोअर डिग्रेडेसन जस्तो देखिएको छ है, तर यसलाई मैले भेरिफाई गर्नु छ यो चाहिँ, अब यो भेरिफाई गर्नको लागि चाहिँ मैले फेरि अरू उपायहरू पनि अप्नाउनु पर्नेछ त्यसमा चाहिँ जस, तर अब प्रभाव चाहिँ छ भन न प्रभाव नभएको होइन, प्रभाव छ, प्रभाव देखेको छ,
पोजिटिभ इफेक्ट देखेको छ,
पोजिटिभ इफेक्ट देखेको छ.
एउटा इन्ट्रेस्टिङ क्वेसन सोध्नु मलाई थियो, लाइक युएसमा चाहिँ येलो स्टोनमा कन्जर्भेसन एरिया छ नि त होइन, येलो स्टोन द्याट थिङ कन्जर्भेसन एरिया, अनि त्यहाँ चाहिँ कन्जर्भेसन गर्नको लागि चाहिँ यो प्रेडेटर सकेसम्म प्रेडेटर्सहरूलाई चाहिँ एलिमिनेट गरेर लाइक हुन्छ नि बाइकी सब जनावरहरूले फ्रिली रोम गरिदिने भनेर लाइक त्यहाँको वुल्फ पपुलेसन अलमोस्ट एलिमिनेट गराएको थियो लाइक अराउन्ड लेट 90s अलमोस्ट, लाइक त्यहाँको फरेस्ट एरिया फरेस्टको बायोडाइभर्सन नै भयो त्यहाँ इको सिस्टम नै, अनि फेरि वुल्फहरू इन्ट्रोड्युस गरेपछि फेरि ब्याक टु नर्मल थियो नि त होइन, लाइक अनि लाइक यस्तो यो डज दिस फल अन्डर लाइक हुन्छ तपाईँले भन्नुभएको जस्तो एक्जाम्पल हुन्छ नि लाइक प्रोटेक्टेड एरिया
होइन फल्स छन् हो होइन, डेफिनेटली फल्स है, अब एकदम राम्रो इक्जाम्पल पनि दियो त्यो, आम ग्ल्याड तिमीलाई चाहिँ त्यो इक्जाम्पल थाहा रहेछ, मेरो लागि चाहिँ एकदम त्यो एकदम भन एकदम राम्रो केस स्टडी हो कि, मेरो डाइरेक्टली अब मैले गर्ने काममा चाहिँ छैन, तर मलाई त्यो केस चाहिँ येलो स्टोनको केस चाहिँ एकदम इन्ट्रेस्टिङ लाग्छ के. त्यहाँ चाहिँ खास प्रिडेटरलाई चाहिँ पहिला चाहिँ तिमीले भने जस्तै पहिला वुल्सहरूलाई चाहिँ तिनीहरूले चाहिँ अब जङ्गल आफ्नो जङ्गलबाट बाहिर जाने मान्छेहरू हन्टिङ गरेर तिनीहरूलाई तिनको पपुलेसन हराएको त्यहाँ. अनि सायद 90s होला रिइन्ट्रोडक्सन भएको है त्यहाँ चाहिँ. अनि मैले अस्ति भर्खर एउटा नेसनल जियोग्राफिकमा एउटा डकुमेन्ट्री 2-3 महिना भयो यस्तो राम्रो डकुमेन्ट्री छ कि म तिमीहरूलाई सेयर गरौँ न तिमीले हेर्दा हुन्छ त्यो होइन. हो त्यसमा चाहिँ त्यसले कसरी कस्तो खालको असर गर्छ त्यस्तो स्केलमा असर गर्दो रहेछ भन्दाखेरि यस्तो इन्ट्रेस्टिङ लाग्यो कि. त्यहाँ के भयो भनेपछि अब त्यो उल्फेरियो नभइसकेपछि लोअर तिम्रो यो हरिवर्सहरू छ नि यिनीहरूको एकदम ग्रोथ भयो क्या. हरिवर्सहरूले के गर्छ भनेपछि तिम्रो यो सिडलिङहरू खाइदिने होइन सोइललाई डिग्रेड गरिदिने त्यसले गर्दा त्यहाँको इकोसिस्टमले पुरै डिस्टर्ब भएको हुन्छ कि. तिम्रो अब के हुन्छ भेजिटेसन नै राम्रोसँग रिजेनेरेसन हुन पाएन भने चाहिँ तिम्रो यो क्यानल्सहरू पनि बिस्तारी बिस्तारी सोइल इरोजन हुँदै गएर चाहिँ त्यसले चाहिँ क्यानलहरूलाई डिस्टर्ब गर्ने होइन त्यस्तो भए रहेछ. अनि यो वुल्फेरो हाई रिइन्ट्रोड्युस गरिसकेपछि त्यसलाई पनि सायद 20-25 वर्ष लाग्यो त्यो 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 पुरै प्रोसेस लाइमा आउनुको लागि चाहिँ. अनि त्यसपछि चाहिँ उनीहरूले चाहिँ त्यो प्रेडेटर्सहरूले चाहिँ उल्सहरूले चाहिँ त्यहाँको हरिवर्सहरूलाई होइन डियर्सहरूलाई कन्ट्रोल गरिसकेपछि त्यहाँको इकोसिस्टम ब्यालेन्स भएको छ क्या अहिले. अनि एकदम राम्रो केस स्टडी छ त्यो. अब यो भने जस्तै प्रोटेक्टेड एरिया छ मैले त भेजिटेसन मात्रै म्यापिङ गरेँ अब त्यहाँ भएका त्यसमा हुने त विभिन्न अरू वाइल्ड लाइफहरू हुन्छन् जसले चाहिँ असर अब भनेको इन्टरेक्सन गरिरहेको हुन्छ होइन इन्टरेक्सन गरिरहेको हुन्छन्. अब त्यो त्यो कुरा चाहिँ मैले गर्नुको लागि चाहिँ मेरो पिएचडी स्टडीमा गर्नुको लागि चाहिँ मलाई चाहिँ गाह्रो हुन्छ क्या. त्यो त्यसको लागि चाहिँ धेरै फन्डिङ चाहिन्छ. अब सायद अब फ्युचरमा त्यस्तो खालको अपर्च्युनिटिजहरू आयो भने त अब म इन्ट्रेस्टेड हुन्छु होला त्यस्तो गर्नुको लागि. मैले त अहिले आफ्नो पिएचडीको आफ्नो स्कोपमा हेर्ने भनेको त तिम्रो जुनसँग जुन चाहिँ अब सेटेलाइट डेटाजहरू छ त्यो डेटाको आधारमा हो मैले चाहिँ त्यसलाई चाहिँ सरोगेट मान्ने हो क्या. जस्तै अब भेजिटेसन चाहिँ राम्रो फ्लोरिसिङ छ भने चाहिँ त्यहाँका चाहिँ बायोडाइभर्सिटी त्यहाँका वाइल्ड लाइफहरू पनि चाहिँ फ्लोरिस गरिरहेको छ भनेर मैले एउटा मेरो एजम्सन हुन्छ क्या. त्यो एजम्सनलाई मा टेकेर मैले चाहिँ स्टडी गर्ने हो यो.
सही हो. यस्तै इन्ट्रेस्टिङ कुरा हुँदा अब नेपालको कन्टेक्स्टमा पनि कुरा गरौँ होइन. नेपालमा चाहिँ हाम्रो यो कम्युनिटी फरेस्ट भन्ने मोस्ट प्रोबेब्ली 2030 सालतिर हो क्या अरे होइन इन्ट्रोड्युस भएको थियो. अनि त्यसपछि यही कुरालाई फलो गरेर अरू साउथ एसियन कन्ट्री स्पेसली भुटानले पनि फलो गरेको भन्ने चाहिँ मैले सुन्नमा पाएको थिएँ. अनि भुटानको अहिले स्ट्याटस हेर्दाखेरि अलमोस्ट 70% अफ द ल्यान्ड इज कभर्ड विथ फरेस्ट होइन. एनिमल्स द्याट आर इन दि हाई इन दि माउन्टेन्स र फ्ल्याट ल्यान्डमा भएको एनिमलहरू फ्रिली मुभ गरिरहेको छ. त्यो बायोडाइभर्सिटीको कनेक्सन भनौँ न एकदम राम्रो छ. अब जुन कुरा हामीले इनिसिएट गऱ्यौँ होइन अहिले त स्ट्याटस त नेपालको कम्पेरिटिभली भुटानको भन्दा धेरै तल छ होइन. हामी चाहिँ कुन ठाउँमा चुक्यौँ जस्तो लाग्छ किन भन्दाखेरि तपाईँको नेपालमा पनि एक्सपिरियन्स छ रिसर्च एक्सपिरियन्स यसको बारेमा होइन. हामी चाहिँ कुन कुरामा ल्याग गरिरहेको छौँ त नेपालमा चाहिँ यो बायोडाइभर्सिटी कन्जर्भेसनको एस्पेक्टमा.
यो चुक्यौँ भन्न पनि मिल्छ होइन. अब हाम्रो चाहिँ कम्युनिटी फरेस्ट त एउटा नेपालको कम्युनिटी फरेस्ट त एकदम अब ग्लोबल इक्जाम्पल नै हो. तिम्रो चाहिँ यो कम्युनिटी फरेस्टको अगाडिको नेपालको कन्टेक्स्ट नै हेर्ने भने चाहिँ अब हाम्रो पहिला यो हरियो वन नेपालको धन भन्थ्यो नि यतापट्टिको यो तिम्रो चुरेको तलको एरियाहरूमा चाहिँ पहिला चाहिँ अब एकदम धेरै नै जमिन तर माइग्रेसन बिस्तारै हुँदै गइसकेपछि चाहिँ तिम्रो मान्छेहरूले अब वनहरू फलाने गर्दै गए होइन. ल्यान्ड युज चेन्ज हुँदै गयो अब अर्बन सेटलमेन्टहरू बढे यसले चाहिँ असर गरे हो. तर हाम्रो कम्युनिटी फरेस्ट्री प्रोग्रामले पनि अब धेरै हदसम्म त यसलाई स्टेबलाइज पनि गर्यो. अब माउन्टेन रिजनहरूमा एरियाहरूमा पनि तिम्रो कम्युनिटी फरेस्टले चाहिँ अब अरू खालको प्रकोपहरू रोक्नको लागि पनि धेरै नै मद्दत पुर्यायो होला होइन. हाम्रो हेर्ने हो भने अहिलेको हाम्रो यो वन फलानीको छ भने चाहिँ एकदम धेरै हदसम्म कम भइसक्यो क्या नेपालमा पहिलाभन्दा. एक एउटा कारण त धेरै मान्छे विदेशी पनि अब यो कृषि गर्नेको लागि पनि मान्छे छैन नेपालमा. यो एबेन्डन ल्यान्ड भन्छ कि अब त कस्तो भयो भने हाम्रो त कृषि नभएर अब जमिन छोड्दैन त्यहाँनिर अब तिम्रो जङ्गल रिजेनेरेसन थालिसक्यो कि अब नेपालमा होइन. तर अब जङ्गल भन्दैमा त्यसले चाहिँ बायोडाइभर्सिटी चाहिँ हुन्छ भन्ने पनि जरुरी छैन एउटा कुरा. किनभने वन अब वनमा पनि एउटा मात्रै स्पिसिज चाहिँ तिम्रो होइन आइदियो भने त त्यसलाई त्यसले बायोडाइभर्सिटी अब त्यो काइन्ड अफ इन्भेजिभ पनि भइदिन सक्छ के यो पनि एउटा चाहिँ बुझ्नुपर्ने कुरा हुन्छ कि वन जङ्गल भन्नेमा बायोडाइभर्सिटी चाहिँ हुन्छ भन्ने जरुरी छैन है अब कुनै कुनै ट्रीहरू चाहिँ इन्भेसिभ भइन्छ अब उनीहरूको नेचुरल हेबिटेटभन्दा बाहिर भएर उनीहरूको अरू इस्युहरू त्यो नेपालमा धेरैसम्म चाहिँ केस चाहिँ वन जङ्गलको छैन तर चाहिँ त्यहाँ चाहिँ विजहरूको छ क्या त्यहाँ हाम्रो हाम्रो अहिले समस्या भनेको चाहिँ ल्यान्ड युज चेन्ज भन्दा पनि ल्यान्ड युज चेन्ज चाहिँ छन त तर त्यो हदसम्म चाहिँ छैन क्या जस्तै जसरी चाहिँ हाम्रो यो चोरी सिकारी हुन्छ होइन वाइल्ड लाइफको लागि चाहिँ अहिले नेपालमा ठुलो इस्यु भनेको चोरी सिकारी अनि अर्को चाहिँ यो इन्भेसिभ स्पिसिस यो इन्भेसिभ स्पिसिसले के गर्छ भनेपछि एकदम त्यहाँ भएको तिम्रो बायोडाइभर्सिटीलाई फ्लोरिसै गर्न दिँदैन क्या उसले चाहिँ फरेस्ट रिजेनेरेसनहरूमा असर गर्ने होइन यो गर्छ त्यही भएर हाम्रो चाहिँ अब ल्यान्ड युजमा चेन्ज भन्दा पनि मेरो विचारमा चाहिँ है अब तर अब नेपालमा भएको अरू साइन्टिस्टहरूको आफ्नो विचारहरू होला तर मेरो आफ्नो एक्सपिरियन्समा चाहिँ त्यहाँ भएको चाहिँ अहिले हाम्रो समस्या भनेको चाहिँ तिम्रो यो वन फनानी या भन्दा पनि अरू कुराहरू जस्तै इन्भेजिभ स्पिसिस अनि यो तिम्रो वाइल्ड लाइफको चाहिँ यो चोरी सिकारी या अनि ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट होइन यो पनि अब एउटा ठुलो मेजर इस्यु हो नेपालमा
एउटा नेपालकै इक्जाम्पलको कुरा गर्दा अहिले अहिले भन्दा नि लाइक अराउन्ड 3-4 वर्ष भएपछि निजोर एयरपोर्ट बनाउँदाखेरि त्यसको इम्प्याक्ट चाहिँ नेपालको फरेस्ट अथवा तपाईँको एभ्रिथिङ हुन्छ नि त्यहाँ सराउन्डिङ इको सिस्टमको इफेक्टमा परेको थियो हजुर हजुरले चाहिँ लाइक ओपन डेटा एभाइलेबल इन फ्रम नासा होस् अथवा गुगल म्याप्सबाट होस् त्यो त्यहाँको डेटा पुल गरेर चाहिँ लाइक पहिलाको फ्युचर हुन्छ रेट्रोस्पेक्टिभ हुन्छ नि सिनेरियो लाइक हेरेर लाइक हुन्छ नि यस्तो डेभलपमेन्टल एक्टिभिटिजले चाहिँ कसरी चेन्ज गर्छ चेन्ज गराएको छ ल्यान्ड ल्यान्डस्केप भनेर त्यस्तो गर्नु मिल्छ ओपन डेटाबाट नै
मिल्छ मिल्छ अमन त्यो गर्न मिल्छ है अनि त्यो एकदम एकदम राम्रो कन्सेप्ट पनि हो है तिमीले त्यो ल्याएछौ त्यो कुरा अनि मलाई चाहिँ त्यति बेला अब यो निजगढको एयरपोर्टमा को इस्युहरू आइरहेको बेलामा मैले एउटा आर्टिकल पनि लेखेको थिएँ एउटा ओपिनियन जस्तो त्यो सायद छ होला अनलाइन पनि काठमाडौँ पोस्टमा होइन अनि निजगढको चाहिँ तिमीले भने पहिला तिम्रो क्वेसनको एन्सर दिन्छु है अनि त्यो गर्न मिल्छ त्यो गर्नु पनि पर्छ र गर्नु जरुरी पनि थियो यद्यपि त्यो गरिएको छैन अब अचम्म लाग्ने कुरा चाहिँ अब होइन नेपालमा किनभने हाम्रो कुनै पनि ल्यान्डस्केपमा चाहिँ एउटा भनौँ न अब त्यहाँ त अब हाम्रो अहिले त्यो जति डिलिनेट गरेको एरिया छ त्यो करिब करिब सबै त्यहाँका त्यहाँ भएका साल फरेस्टहरूलाई चाहिँ अब काट्नै पर्ने जरुरी हुन्छ होइन त्यो त्यसले चाहिँ त्यहाँ भएको त्यो मैले चाहिँ एउटा सिम्पल एनालाइसिस त्यति बेला त्यो हुने बित्तिकै के गरेको थियो भने त्यहाँबाट मैले चाहिँ त्यसको त्यो एरियाको म्याप पाएर चाहिँ त्यो एरियामा चाहिँ कुन कुन कस्ता खालका जनावरहरूमा चाहिँ त्यो रेन्जहरू चाहिँ जनावरको रेन्ज हुन्छ रेन्ज भनेको कति मुभमेन्ट गर्न सक्छ भनेर त्यो मुभमेन्ट हेर्दाखेरि चाहिँ त्यहाँ चाहिँ धेरै जनावरहरूको रेन्ज पर्ने रहेछ क्या त्यो एरियामा त्यसमा असर गर्छ भनेर मैले लेखेको थिएँ म त्यो पोस्टमा पनि अलिकति त्यसको बारेमा लेखेको छु तर त्यो एकदम सिम्पल थियो त्यसलाई चाहिँ अब यो एकदम बेसिक प्रिलिमिनरी खालको थियो तर गर्नुपर्ने चाहिँ के थियो भनेपछि यदि त्यो यसरी त्यहाँ चाहिँ हामीले बनाइयो भने होइन त्यसका कस्ता खालको असरहरू हुन्छन् भनेर एउटा सिनेरियो डेभलप गरेर त्यसका चाहिँ एउटा होइन विभिन्न खालका सिनेरियोहरू डेभलप गरेर होइन धेरै अल्टरनेटिभ सिनेरियोसहरू डेभलप गरेर चाहिँ एनालाइसिस गर्नुपर्ने थियो त्यो गरिएन त्यो चाहिँ एउटा मेजर भनौँ न त्यही भएर चाहिँ धेरै सायद इन्भाइरोमेन्टल साइन्टिस्टहरूको पनि विरोध भएको त्यही कारण पनि हो होइन अब अब जियो पोलिटिकल एस्पेक्टले हेऱ्यो भने अब त्यहाँ चाहिँ एयरपोर्ट होला सायद हामीलाई अब हामीलाई किनभने अल्टिमेटली त हामी अब नेपाल भनेको त अब पुवर नेसन हो हामीलाई यस्ता खालको इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले त हाम्रो विकास गर्नको लागि हामीलाई त यस्ता चाहिन्छ नि त होइन यो भएन भने त हामीलाई हुँदैन भन्ने पनि कुरा छ तर हामीले त्यही नै ठाउँ किन चुनियो र त्यो ठाउँ बाहेक अरू ठाउँ किन चुनिएन या अब होइन हामीलाई त्यो स्केलमा नै त्यहाँनिर चाहिँ डिफरेस्टेसन गर्नुपर्ने थियो कि या अरू कुरै अल्टरनेटिभ्सहरू थियो यो कुराहरू चाहिँ एकदम खुलेर आएको छैन के यो खुलेर आउनुपर्ने थियो होइन त्यो सँगसँगै अब जस्तै एउटा इस्यु पनि निस्केको थियो नर्मल्ली यो इन्फ्रास्ट्रक्चरहरू कुनै पनि ठुला यो परियोजनाहरू ल्याउने बेलामा चाहिँ इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट गर्नुपर्छ क्या इम्प्याक्ट एसेसमेन्टमा चाहिँ के असर हुन्छ त यो 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 परियोजनाले के असर गर्छ भनेर लेख्नुपर्ने थियो या यस्तो खालको कुराहरू गर्नुपर्ने थियो, त्यो अध्ययन पनि राम्रोसँग गरिआइरहनु रहेछ कि. अब त्यो रिपोर्ट छैन, पहिला सुरु त यहाँ हाम्रो अस्ट्रेलियामा या अब अरू तिमी डेभलप नेसनमा हेऱ्यो भने चाहिँ यो एकदम ट्रान्सप्यारेन्ट हुन्छ कि, डकुमेन्ट अनलाइन नै राखिदिएको हुन्छ भने मान्छेले हेरेर गएर हाम्रो आफ्नो ओपिनियनहरू दिनुपर्छ. जस्तै म अहिले यहाँ अस्ट्रेलियामा काम गर्नेलाई हाम्रो ल्याबमा कुनै पनि यस्तो खालको पोलिसी डकुमेन्ट आएको छन् भने यिनीहरूलाई चाहिँ पब्लिकली कमेन्ट गर्न दिन्छौँ कि, अनि हामी चाहिँ एज अ ल्याब चाहिँ हाम्रो आफ्नो ओपिनियनहरू यस्तो गर्नुपर्छ यस्तो गर्नुपर्छ भनेर यसलाई राख्ने खालको राख्ने अपर्च्युनिटी दिन्छ. अब नेपालमा चाहिँ यो यो लुकाउँछन् कि, दिँदै दिँदैन कि, त्यो भित्र डकुमेन्टमा के छ भन्ने नै थाहा हुँदैन कि. अनि कहाँबाट चाहिँ लिक भयो भनेर आयो, लिकमा चाहिँ त्यहाँ त्यो राम्रोसँग गरिएको थिएन भनेर आयो, त्यसपछि फेरि गर्नुपर्छ भनेर आयो, त्यो यद्यपि गर्दै गरेको छैन कि. अनि त्यो इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट मात्रै गरेर पनि पुग्दैन कि, त्यो एकदम न्यारो छ कि. त्यो त्यो जुन किसिमले गरिन्छ नि इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट नेपालमा, त्यो चाहिँ एकदम न्यारो छ. त्यसले चाहिँ धेरै इकोलोजिकल कन्सेप्टहरूलाई कन्सिडर नै गरेको हुँदैन कि. फर इन्स्टेन्स होइन, अब एकजना मेरो हाम्रै युनिभर्सिटीमा एकजना दिदीले पनि पिएचडी गर्नुभयो, त्यो उहाँको पनि त्यस्तै खालको हाइड्रोमा छ. हाइड्रो पोलिसीमा चाहिँ अब यो कुरा चाहिँ गर्ने अब पोलिसीमा हुन्छन् बायोडाइभर्सिटीको कुराहरू हुन्छन्, तर त्यसलाई चाहिँ राम्रोसँग कन्सिडरेसन गरेको हुँदैन कि. जाने झारपात रुममा चाहिँ अब गएर चाहिँ लेख्ने अनि रिपोर्ट लेख्ने होइन, नेपालमा अब चलन चाहिँ कस्तो हुन्छ भने एकदम ठुल्ठुलो रिपोर्ट लेख्ने, भयो भरको सामानहरू लिएर आएर राख्ने, अनि तर त्यसको चाहिँ एप्लिकेसन चाहिँ अब धेरै जस्तो ठाउँ है धेरै राम्रा कामहरू गर्ने पनि हुनुहुन्छ होला अब, तर धेरै जस्तो केस चाहिँ हाम्रो नेपालमा त्यस्तो हुन्छ है. अनि अब गर्नुपर्ने चाहिँ अलिकति ब्रोडर स्केलमा, किनभने अब यत्रो ठुलो परियोजना हो होइन, त्यो बाहेक यो मात्रै होइन अरू पनि ठुलो कुराहरू छ. अब तिम्रो यो तराईमा हुने यो हाम्रो हाइवेहरूको कुराहरू छ होइन, अब तर तर भएको छैनन्, अब त्यसलाई चाहिँ हुनुपर्ने हो भन न.
सही हो, सही हो. अभियसली च्यालेन्जेसहरू बढी नै छ होइन, अपर्च्युनिटिज पनि त्यसमै छ भनौँ न. हाम्रो चाहिँ हामीले दिने हामीले कन्ट्रिब्युट गर्ने ठाउँ. अब पर्सनल्ली त्यही त हजुरलाई सोद्धाखेरि हजुरको अब सर्ट टर्म र लङ टर्म करियर गोलहरू के छ त, अनि त्यसमा चाहिँ अब हजुरले नेपालमा कन्ट्रिब्युट गर्ने प्लान्सहरू के छ हजुरको?
अब नेपालमा मलाई त नेपालमा काम गर्न मनपर्छ हिमालय एकदम होइन, म मेरो मैले मास्टर्समा पनि अब इन्डोनेसियामा गएर काम गरेँ पनि, त्यसपछि पनि मैले साइड वाइज चाहिँ हुन्छ नि, किनभने अब मैले भने मेरो मैले गर्ने खालको कामहरूलाई मैले म चाहिँ नेपालमै गएँ. अब मैले न मात्रै होइन, अब रिसर्च त अब ग्लोबल भइसक्यो, मान्छेले आफूले जहाँबाट बसेर पनि आफ्नो कन्ट्रिब्युसनहरू गर्न सकिन्छ होइन. मैले गर्न सक्ने भनेको चाहिँ अब नेपालमा भएका यस्ता खालको अमन भाइले अघि कुरा गरे जस्तै खालको एनालाइसिसहरू गर्ने होइन, त्यस्तो खालका इन्फ्रास्ट्रक्चर्सहरू आयो भने तिनीहरूलाई तिनीहरूको सिनारीहरू डेभलप गरेर कस्ता खालका असरहरू हुन्छन् त्यस्तो खालका एनालाइसिसहरू गर्ने मैले गरि पनि राखेको छु. मेरो अब हरेक वर्ष एउटा दुईवटा पेपर चाहिँ मैले नेपालको केसलाई गरेर होइन त्यो चाहिँ भलन्टियरी रूपमा आफूले चाहिँ होइन ल म चाहिँ गर्छु भनेर चाहिँ मैले गरि पनि राखेको छु. तर मेरो अब लङ टर्म प्लान चाहिँ अझै ठुलो प्रोजेक्ट जहाँ चाहिँ म आफू इन पर्सन त्यहाँ गएर चाहिँ मान्छेहरूसँग कुरा गरेर त्यहाँ भएका डेटाहरूलाई कलेक्ट गरेर होइन अनि कोलाबोरेसन गरेर युनिभर्सिटिजहरू त्यहाँ भएका युनिभर्सिटीहरू या संस्थाहरूसँग कोलाबरेट गरेर चाहिँ कसरी चाहिँ रिसर्चलाई चाहिँ अब अगाडि बढाउन सकिन्छ हाम्रो होइन, अनि त्यो सँगसँगै हाम्रो देशकै विकासको लागि पनि कसरी हामीले चाहिँ कस्ता कस्ता कुराहरूमा चाहिँ कन्ट्रिब्युसन गर्न सकिन्छ भनेर एक्सप्लोर गर्ने, अनि त्यहाँ त्यहाँ गएर त्यो अपर्च्युनिटी छ हेर्ने. अघि भने जस्तै हामीसँग त रिसर्च गर्दा नेपालमा कति अपर्च्युनिटी छ कति अपर्च्युनिटी छ होइन, त्यसमा चाहिँ आफूले डाइरेक्टली कन्ट्रिब्युसन गर्ने छ, मैले गरि पनि राखेको छु. र फ्युचरमा चाहिँ अब अझै म त्यसलाई चाहिँ अलिक अझै लार्जर स्केलमा होइन लान्छु भन्ने सोच छ मेरो.
अलिकति ब्याक टु हजुरले गर्नुभएको पहिला फर्स्टमा गर्नुभएको थियो रेट्रोस्पेक्टिभ, हजुरले रिभ्यू काइन्ड अफ गर्नुभएको थियो भन्नुभएको थियो नि त होइन, लाइक 1980सदेखिको लाइक यो कन्जर्भेसन एरियाको लाइक त्यसको लङ टर्म चेन्जेसहरू. यसमा चाहिँ हजुरले लाइक नेसनल प्रोटेक्टेड एरियाज भर्सेस प्राइभेट प्रोटेक्टेड एरियाज त्यसको डिफ्रेन्स चाहिँ के पाउनु भयो, त्यस्तो के देख्नुभएको थियो? लाइक किनभने आजकल त लाइक दे आर बिलियनर्स एन्ड मिलियनर्स होइन, हु हेभ लाइक टन्स अफ ल्यान्ड, टन्स अफ लाइक ह्युज एरिया अफ ल्यान्ड होइन, लाइक आई थिङ्क बिल गेट्सले पनि रिसेन्टली कति थाउजन्ड एकर्स किनेको थियो, फार्म ल्यान्ड किनेको थियो. अब पहिला त लाइक हुन्छ नि उस मलेरिया हटाउने भन्दा थियो, अहिले त फार्म ल्यान्डलाई फार्म ल्यान्ड नै किन्न थाल्यो होइन, लाइक अलिकति के गर्न लाग्छ भने जस्तो भयो नि त होइन. अनि अनि लाइक त्योभन्दा अगाडि पनि आई थिङ्क चाइनिज बिलियनरले युएसको कुन चाहिँ कन्जर्भेसन एरिया किनेर हुन्छ नि यो कन्जर्भेसनलाई दिने
भने
लाइक फ्युचरमा चाहिँ लाइक हुन्छ नि प्राइभेट ओनरसिपले गर्दाखेरि कन्जर्भेसन लाइक त्यो मोर इफेक्टिभ हुनसक्छ कि लाइक हुन्छ नेसनल्ली गरेको इफेक्टिभ हुनसक्छ हजुरको ओपिनियन अथवा हजुरले स्टडी गर्नु.
राम्रो प्रश्न हेर अमन, यो किनभने एकदम तिमी राम्रै सोचेछ जस्तो, किनभने यो एकदम अहिलेको अहिलेको भनेको अब यो यो प्रोटेक्टेड एरियाको डोमेनमा चाहिँ एउटा बिग भनौँ न बिग क्वेसन छ कि. पहिला तिम्रो फर्स्ट क्वेसनमा होइन, फर्स्ट क्वेसनको चाहिँ मैले अघि भने जस्तै यो प्राइभेट प्रोटेक्टेड एरियाको चाहिँ इभ्यालुएसनहरू भएका छैनन्, धेरै चाहिँ पब्लिक प्रोटेक्टेड एरियाकै छन्, र मैले गर्ने जुन त्यो मैले रिभ्यू गरिरहेको छु त्यो रिभ्यूमा पनि मैले धेरै जसो चाहिँ तिम्रो देखिने भनेको चाहिँ यो पब्लिक पब्लिकली ओन्ड होइन प्रोटेक्टेड एरियाकै छन्. सायद मैले अहिलेसम्मको मेरो त्यो रिभ्यू अहिले पनि सकेको छैन, त मैले अहिलेसम्म भेटेको छु जम्मा दुईवटा पेपर छ यो प्राइभेटली ओन्डमा गरेको चाहिँ. त्यसमा चाहिँ प्राइभेटली ओन्डको पनि र पब्लिकको चाहिँ करिब करिब उस्तै खालको असर जस्तो देखिया छ है. त यद्यपि मैले अब त्यो केही भन्न सक्दिनँ किनभने मेरो रिभ्यू नै मैले सकेकै छैन, त्यो मेरो रिभ्यू अहिले कन्टिन्यू भइरहेको छ. र अर्को तिम्रो क्वेसनमा चाहिँ प्राइभेट कन्जर्भेसनले के गर्छ भन्नेमा चाहिँ प्राइभेट कन्जर्भेसनको चाहिँ एकदमै ठुलो रोल छ. धेरै जसो तिम्रो ल्यान्डहरू अब यो भिक्टोरियामा हेर्ने भने पनि अब अरू कुनै पनि देशहरूमा हेर्ने भने चाहिँ यो हाई बायोडाइभर्सिटी भएको एरियाहरू चाहिँ प्राइभेट ल्यान्डमा छन् के. अनि प्राइभेट ल्यान्डले चाहिँ तिम्रो भनेको अब पब्लिक ल्यान्डलाई पनि एउटा चाहिँ एज अ कम्प्लिमेन्ट्री पनि दिन्छ, एज अब यो भनौँ न त्यो ल्यान्डस्केप इकोलोजीको पर्सपेक्टिभमा हेर्ने भने पनि तिनीहरू चाहिँ एज अब सानै ल्यान्ड भए पनि त्यो चाहिँ स्टेपिङ स्टोन्सहरू जस्तो हुन्छ के. एउटा चाहिँ यो कनेक्टिभिटीलाई चाहिँ वाइल्ड लाइफ कनेक्टिभिटीलाई हेल्प गर्छ. तर प्राइभेट ल्यान्डमा चाहिँ धेरै नै अपर्च्युनिटी छ, र जुन चाहिँ अब सायद अब आउने इयर्समा चाहिँ यसको यसको प्राइभेट ल्यान्ड कन्जर्भेसनको मुभमेन्टम चाहिँ अझै अगाडि बढ्दै जान्छ है. अनि तिमीले भने जस्तै अघि जस्तो अब धेरै बिलियनरहरूले या अब होइन धेरै जमिन भएको मान्छेहरूले चाहिँ यसरी डोनेसन दिने दान दिने होइन यो चाहिँ संरक्षणको लागि भन्ने चाहिँ त्यो पनि ट्रेन्ड छ अहिले. अब अस्ट्रेलियामा पनि धेरै मान्छेहरू चाहिँ उनीहरूसँग अब सयौँ हेक्टर हजारौँ हेक्टर जमिनहरू हुन्छ, अनि उनीहरूले चाहिँ ल अब म यो चाहिँ यसलाई चाहिँ म संरक्षित क्षेत्र बनाउँछु भन्छ. उनीहरूलाईसँग त्यो म्यानेज गर्ने टाइम पनि हुँदैन, विभिन्न उनीहरूको आफ्नो आफ्नो सबै मान्छेको आफ्नो मोटिभेसनहरू हुन्छन्. कसैले चाहिँ अब पर्सनल्ली अब फुल्ली फिलान्थ्रोपिक काम गर्छु म भनेर दिएको हुन्छ, कसैले चाहिँ अब होइन मलाई यत्रो जमिन भयो मलाई यो म्यानेज गर्न पनि म सक्दिनँ भनेर उनीहरूले ट्रस्टलाई जिम्मा लगाइदिएपछि उनीहरूले आएर हेर्ने उनीहरूको मोनिटर गर्ने कामहरू उनीहरूले गर्छन्. तर अपर्च्युनिटी छ, र धेरै चाहिँ बायोडाइभर्सिटी चाहिँ तिम्रो चाहिँ प्राइभेट ल्यान्डमा पनि छ के, र त्यसलाई कन्जर्भ गर्न जरुरी पनि छ. पब्लिकमा ल्यान्डमा मात्रै प्रोटेक्सन गरेर पुग्दैन.
ग्रेट. अब के अरे हाम्रो अब नेपालमा होइन फरेस्ट्री पढ्ने स्टुडेन्ट्सहरू धेरै नै छ होइन, तर अब उनीहरू कुन हदसम्म अब उनीहरू रिसर्चसम्म जान्छ त्यो चाहिँ मलाई खासै आइडिया त छैन. तर हाम्रो यङ लिसनर्सहरू होइन वु आर इन्ट्रेस्टेड इन पर्सुइङ रिसर्च लाइक युर्स अब इकोलोजी बायोडाइभर्सिटी फरेस्ट्रीतिर, उहाँहरूलाई चाहिँ के एडभाइस दिन चाहनुहुन्छ त्यो रिसर्चको लागि?
अब उहाँहरूलाई चाहिँ म के भन्छु भने अब रिसर्च चाहिँ एकदम अब मेरो पर्सनल ओपिनियन एक्सपिरियन्स एकदम इन्ट्रेस्टिङ रमाइलो हुने होइन, आफू इन्डिपेन्डेन्टली पनि काम गर्ने अपर्च्युनिटीहरू धेरै हुन्छ, र धेरै चिजहरू चाहिँ अब हामीले चाहिँ एउटा कन्ट्रिब्युसन गर्ने एउटा भनौँ न एउटा बिग बिग अपर्च्युनिटी हो रिसर्च भनेको होइन. यद्यपि सबैजनालाई रिसर्च चाहिँ इन्ट्रेस्ट नहुनसक्छ, उनीहरू सिधै चाहिँ म इन्डस्ट्रीमा गएर काम गर्छु मलाई चाहिँ अब रिसर्च भन्ने बित्तिकै फेरि हामीले एकाडेमिया मात्रै सोध्छौँ होइन. रिसर्च भनेको एकाडेमिया मात्रै पनि होइन, गभर्मेन्ट एजेन्सिजहरूमा या अरू एजेन्सिजहरूमा पनि रिसर्चका डिपार्टमेन्ट उनीहरूका त्यस्ता खालका काम गर्ने निकायहरू पनि भइरहेको हुन्छन्, त्यहाँ पनि अपर्च्युनिटिजहरू छ. तर मुख्य मैले के भन्छु भने यदि आफूलाई चाहिँ म चाहिँ म अनुसन्धानमा मलाई चाहिँ रिसर्च गर्न मन लाग्छ म चाहिँ मेरो क्यारियर चाहिँ रिसर्चतिर नै बनाउँछु भने चाहिँ धेरै अपर्च्युनिटिजहरू छन् र एकचोटि चाहिँ आफूले तर त्यसको मुख्य चाहिँ आफ्नो आफ्नो चाहिँ आफ्नो इन्ट्रेस्ट केमा हो त होइन म चाहिँ के गर्न चाहन्छु मलाई चाहिँ के चिज गर्दाखेरि चाहिँ मलाई एकदम रमाइलो लाग्छ होइन भन्ने कुराहरू एक्सप्लोर गर्नुपर्छ पहिला सुरु र अर्को चाहिँ कहिले कहिले चाहिँ कस्तो हुन्छ भने आफ्नो इन्ट्रेस्ट पनि कहिले धेरै मान्छेलाई चाहिँ धेरै टाइमसम्म थाहा पनि हुँदैन कि अनलेस दे डु इट होइन आफूले गर्दै गइसकेपछि पनि ए यो त रमाइलो रहेछ है भन्ने पनि छ त्यही भएर त्यस्तो केस छ भने त्यस्तो भयो भने आफूले चाहिँ आफ्नो हातमा अब के छ त्यसमा गएर त्यसलाई चाहिँ त्यो इन्ट्रेस्टिङ लाग्न सक्छ सक्दैन त्यो गरेर पनि एक्सप्लोर गर्न सकिन्छ अनि अर्को गर्न सकिने भनेको चाहिँ नेपालमा बसेर चाहिँ अब नेपालमा रिसर्च भन्ने बित्तिकै तिम्रो रिसर्चमा अब फन्डिङका कुराहरू आउँछन् विभिन्न कुराहरू आउँछन् होइन मेन त फन्डिङ नै भयो फन्डिङ नै नभएपछि त रिसर्च नै गर्ने भन्ने कुरै हुँदैन अब भलन्टियर मात्रै गरेर त सधैँ साथी हुँदैन अब त्यो फन्डिङ गर्नको लागि अब विभिन्न यो फिलान्थ्रोफिक अर्गनाइजेसन्सहरू छन् यिनीहरूलाई कन्ट्याक्ट गर्ने अनि अब आफूलाई क्यारियरै बनाउनु छ रिसर्चमा भने चाहिँ अब अन्डरग्राड्सहरू छ भने चाहिँ उनीहरूले हुन्छ नि अब त्यहाँ भएको नेपालमा भएको युनिभर्सिटीहरू या त्यहाँ भएको नेपालमा भएको साइन्टिस्टहरूसँग कोलाबोरेसन गर्ने आफ्नो अलिकति रिसर्च प्रोफाइल बनाउने होइन अनि मास्टर्स गर्नको लागि अब विदेश नै अब भनौँ न अब युरोपमा कति राम्रो युनिभर्सिटीहरू छ अरू ठाउँमा राम्रो युनिभर्सिटी छ त्यो युनिभर्सिटीमा गएर राम्रो खालको ट्रेनिङ लिने होइन त्यो ट्रेनिङलाई चाहिँ आफूले कसरी नेपालमा फर्केर हुन्छ या अब बाहिर बसेर पनि त्यसलाई कसरी युटिलाइज गर्न सकिन्छ यस्ता खालको कुराहरू गर्न सकिन्छ त्यही भएर चाहिँ अब एक्सप्लोर गर्नुपर्छ मेन त आफूलाई इन्ट्रेस्ट छ भने एकदम एक्सप्लोर गर्ने सबै कुराहरू हेर्ने अनि आफूले आफूलाई प्रिपेयर गर्ने अनि भरसक अब रिसर्चमा जानु छ भने चाहिँ भरसक स्कलरसिपहरू पाएर जाँदा राम्रो ताकि अब त्यहाँ आफूले चाहिँ धेरै टाइम चाहिँ आफ्नो चाहिँ अरू काम गर्नुभन्दा पनि होइन रिसर्चमै फोकस गर्न सकोस् होइन त्यो भयो भने अब स्कलरसिप पाउने पनि धेरै एभेन्युजहरू छन् होइन हामीलाई मैले एउटा पोहोर साल चाहिँ सोचेको थिएँ गर्न त गरिनँ अब नेपालमा भएको चाहिँ यो उनीहरूले हुन्छ नि अब स्टुडेन्टहरूलाई कसरी चाहिँ स्कलरसिप पाउने होइन युनिभर्सिटिजहरूमा मास्टर्स गर्न पिएचडी गर्न चाहिँ कसरी युनिभर्सिटी स्कलरसिपहरू पाउने त्यसलाई आफूलाई चाहिँ आफ्नो प्रिपेरेसन कसरी गर्ने यस्तो खालको कुराहरूमा चाहिँ लेख्छु आर्टिकल भनेर सोचेको थिएँ अहिले चाहिँ गर्न पाएको थिएन तर म गर्न चाहिँ गर्छु यो किनभने हामी अब अहिले छ अब यही हो मेन अब आफूले प्रिपेयर गर्दै जानु पर्यो नेपालमै बसेर पनि आफूलाई आफ्नो प्रोफाइल बिल्डअप गर्ने प्रोफाइल बिल्डअप गर्नुको लागि चाहिँ अब ठुलै प्रोजेक्टमा पनि गर्नु परेन सिम्पल एउटा रिभ्यू गरे पनि होइन आफ्नो त्यो पनि एउटा स्किल हो त्यो कोलाबोरेसन गर्ने त्यहाँ भएको नेपालमा भएको रिसर्चहरूसँग कन्ट्याक्ट गर्ने अब म जर्मनी हुने बेलामा मैले अब प्रायः जस्तो मान्छेहरूलाई कुरा गर्न मन लाग्यो भने सिधै अब आफ्नो इमेल मेरो चाहिँ यो म यो हो म चाहिँ यसरी के मलाई यस्तो रिसर्चमा इन्ट्रेस्ट छ भेटौँ न भनेर गएर भेट्न जान्थेँ कि त्यस्तो खालको चिजहरू पनि गर्न सकिन्छ अब त ग्लोबलाइज वर्ल्ड भइसक्यो होइन
आई थिङ्क स्पेसली हजुरको लाइक हुन्छ एग्रिकल्चर प्लस फरेस्ट्री लाइक एरियाको स्टुडेन्टहरू चाहिँ यहाँ बर्नमा टन्नै छ बर्नको लोन स्पेसली युरोपमा डिएडी स्कलरसिप चाहिँ धेरै नै कम्पेरिटिभली अरू सब्जेक्टभन्दा
हो त्यो पनि छ अनि त्यो पनि हो अनि अब अरू कस्तो छ भनेपछि स्कलरसिपहरू कति बेसी विभिन्न टाइपका छन् त्यो मैले चाहिँ बेसिकली चाहिँ अब मेरो अब्जेक्टिभ चाहिँ मैले त्यो आर्टिकलको थ्रु चाहिँ के थियो भने कसरी चाहिँ कस्ता खालको स्कलरसिपहरू छन् कसरी एप्रोच गर्ने आफ्नो प्रोफाइल कसरी बिल्डअप गर्ने जस्तै मैले ड्याड पाउनु अगाडि चाहिँ मैले चाहिँ हुन्छ नि आफूलाई आफ्नो कम्पिटेन्सी बढाउनुको लागि विभिन्न खालको ट्रेनिङहरू लिन्थेँ कि अनि ट्रेनिङ लिने अनि त्यो ट्रेनिङले चाहिँ मेरो सायद सिभीमा त्यसले पनि हेल्प गर्यो होला त्यो त एउटा पार्ट हो अरू पनि विभिन्न खालको पार्टहरू हुन्छ अब यस्तै कुराहरू चाहिँ कसरी आफ्नो प्रोफाइल रिसर्च प्रोफाइल कसरी बिल्डअप गर्दै जाने एउटा अनि दोस्रो चाहिँ अब त्यहाँका प्रोफेसरहरूसँग कसरी एप्रोच गर्ने होइन त्यो पनि एउटा इम्पोर्टेन्ट हुन्छ त्यो कसरी अप्रोच गर्ने अनि कति चाहिँ अब हिमालको त एक्सपिरियन्स अब तिमी त मास्टर्सबाट पिएचडीमा गइहाल्यो तिम्रो आफ्नो सुपरभाइजरहरू थिए त्यहाँ अब हामीहरूलाई अमनलाई अमनको कस्तो देख्छ मेरो त एक्सपिरियन्समा मैले अब धेरै यसो प्रोफेसरहरूलाई इमेल लेखेँ हो कि अनि त्यसपछि अब त्यो रेस्पोन्स रेट एकदम कम नै हुन्छ क्या त्यो धेरै ठाउँमा चाहिँ रेस्पोन्स रेट कम हुन्छ त्यो रेस्पोन्स रेटलाई बढाउनको लागि के गर्ने होइन आफूले कसरी चाहिँ आफ्नो त्यो आफ्नो इन्ट्रेस्टहरू कसरी चाहिँ भन्ने अनि कसरी अप्रोच गर्ने यस्तो कुराहरू चाहिँ मलाई त्यो आर्टिकलमा गर्न मन थियो, अब भविष्यमा चाहिँ गर्नु पर्ला
इम्पोर्टेन्ट लाइक नत्र फेरि उनीहरूले फेरि त्यही रिपिट गर्छ त्यो हुन्छ नि जेनेरेसनल
ग्याप होइन. यति धेरै अपर्च्युनिटिजहरू छन् होइन, त्यही अपर्च्युनिटिजहरूलाई चाहिँ हामीले ग्रास गर्नु पऱ्यो क्या. त्यो गर्नको लागि के गर्नुपर्छ भन्ने कुरा चाहिँ आफ्नो सेयर गऱ्यो भने सायद एकदम युजफुल हुन्छ जस्तो लाग्छ क्या मलाई. स्पेसली नेपालमा चाहिँ अब रिसर्च प्रोफाइललाई बढाउनको लागि पनि होइन. अब तर मैले भन्न खोजेको फेरि यो होइन कि अब होइन सबैजना चाहिँ अब तिमी चाहिँ स्कलरसिप पाऊ बाहिर जाऊ अनि त्यहाँ गएर चाहिँ बाहिर जानुपर्छ भन्ने पनि जरुरी छैन. नेपालमै बसेर पनि कोलाबरेसन गरेर, अब अहिले त कस्तो भइसक्यो भने इन्टरनेसनल युनिभर्सिटिजहरूले तिम्रो प्रोजेक्टहरू पनि छ भने नेपालमै बसेर काम गर्ने, जस्तै मेरो एकजना साथीले गर्दै हुनुहुन्छ होइन, उहाँको चाहिँ अब युनिभर्सिटी चाहिँ युएस युनिभर्सिटी हो तर प्रोजेक्ट चाहिँ नेपालमा छ, नेपालमा बसेरै काम गरिरहेको छ क्या. तर उनीहरूको युएसमा एक्सपोजर हुने, अब एक्सपोजरको हिसाबले बाहिर जाने आउने, अब नयाँ इन्टरडिसिप्लिनरी टिमहरू मल्टिकल्चरल टिमहरू भेट्ने, अब एउटा छुट्टै एउटा एक्सपिरियन्स हुन्छ. तर चाहिँ नेभरदलेस नेपालमै पनि अपर्च्युनिटीहरू छन्, त्यसलाई चाहिँ कसरी आफूले फन्डिङ ल्याउने यस्तो कुराहरू चाहिँ अब छन् जो गर्न सकिन्छ भनौँ न.
दा एउटा चाहिँ अलिकति फिलोसफिकल छ है मलाई क्वेसन हजुरले, किनभने प्रोटेक्टेड एरियाज चाहिँ मलाई किन खतरा लाग्छ भन्दाखेरि यो काइन्ड अफ हामी अब यस्तो पुरा हामी त लाइक वर्ल्डको टाइम स्केल लाइक अर्थको टाइम स्केलमा चाहिँ हामी मात्रै लाइक 200,000 मात्र भयो त होइन, अनि प्लस यो अब हाम्रो ह्युमन इम्प्याक्ट भनेको त लास्ट 300 इयर्स मात्र भयो. अनि यसमा चाहिँ लाइक हामीले अब अति नराम्रो कामहरू पनि गरेका छन् इन्डस्ट्रियल रिभोल्युसन पछि, अनि प्लस अब यो न्युक्लियर डिजास्टरहरू पनि भएको छ होइन चर्नोबिलमा. तर लाइक यस्तो सबै इम्प्याक्टहरू गरे पनि लाइक त्यो यो नेचरको टाइम लाइन अनुसार चाहिँ लाइक सबै लाइक बायोडाइभर्सिटी सो हुन्छ नि रिटर्न ब्याक जस्तो भएको छ नि त होइन. काइन्ड अफ अब सिभिलाइजेसन त्यत्रो सिभिलाइजेसन भयो, त्यस्तो सिभिलाइजेसन भयो भने फेरि अब तपाईँको अराउन्ड म्यानमारमै उसलाई म्यानमार मेक्सिकोमा हुन्छ नि पहिला ठुलो ठुलो सिभिलाइजेसन थियो, तर त्यो पनि सब नेचरले हुन्छ नि त्यसलाई कन्ज्युम गऱ्यो नि त होइन पछि. हजुरले चाहिँ लाइक ह्युमन इम्प्याक्टलाई चाहिँ कतिको हुन्छ नि कतिको लाइक डेन्जरसली लिनुहुन्छ, डेन्जरसली लिनुहुन्छ यो किनभने इट सिम्स लाइक हुन्छ नेचर क्यान कम ब्याक हुन्छ, नेचर क्यान रिकभर जस्तो भन्दा, तर ह्युमन चाहिँ अलिकति ह्युमन सिभिलाइजेसन भनेको चाहिँ लाइक खालि मुभ मात्रै हुने रहेछ जस्तो भन्दा.
ए होइन, अब स्केलको कुरा गर्ने भने त अघि मैले भने जस्तै यो त हाम्रो अब यसलाई चाहिँ अब स्पेसली इन्भाइरोमेन्टलिस्टहरूले त यसलाई एन्थ्रोपोसिन एरा नै भन्छ होइन. यो भनेको चाहिँ अब ह्युमन डोमिनेटेड चाहिँ हामीले चाहिँ त्यो करिब करिब अब सबै चिज चाहिँ हामीले सायद अब प्रेस्टिन भनेको धेरै कम छ होला के, प्रेस्टिन नेचर भनेको धेरै छ, हामी धेरै मोडिफाई गरिसक्यौँ कि, हाम्रो ल्यान्डस्केप्सहरू धेरै मोडिफिकेसन भइसक्यो होइन. तर त्यो सँगसँगै चाहिँ अर्को के छ भनेपछि त्यो सँगसँगै हाम्रो साइन्स पनि एडभान्स भएको छ, र त्यो सँगसँगै हाम्रो चाहिँ हाम्रो एजुकेसन हाम्रो चाहिँ होइन अब त्यसलाई चाहिँ अप्रोच गर्ने त्यसलाई ट्याकल गर्ने ठुल्ठुला पोलिसिजहरू बनेका छन्. अब तिम्रो प्यारिस एग्रिमेन्ट अब यस्तै बायोडाइभर्सिटीका कन्भेन्सन्सहरू बनेको छन् होइन, यसले चाहिँ केही हदसम्म चाहिँ हल्ट गराएको छ र यो प्रोसेसलाई रिभर्स गरेको छ धेरै ठाउँमा होइन. किनभने नेचर चाहिँ कस्तो चिज हो भने त्यसलाई नेचरलाई तिमी जतिसुकै डिग्रेड गर होइन, त्यो हुन त थ्रेसहोल्ड हुन्छ होइन, त्यसलाई चाहिँ पिक पोइन्ट भन्छ होइन, त्यो टिपिङ पोइन्ट भन्छ, टिपिङ पोइन्ट चाहिँ क्रस गर्न गऱ्यो भने त नेचर रिकभर गर्न चाहिँ अब गाह्रो हुन्छ. तर धेरै हदसम्म डिग्रेड भएको नेचरलाई तिमीले यो प्रोटेक्ट एरियाको एउटा प्रिन्सिपल पनि जस्तै हो क्या त्यो, त्यसलाई चाहिँ तिमीले नेचरलाई यत्तिकै छोडेर डिग्रेड भएको चिजलाई चाहिँ इफ उसले चाहिँ टिपिङ पोइन्ट क्रस गरेको छैन भने चाहिँ ऊ रिकभर गर्छ क्या एकदम होइन. त्यो हेर्ने हो भने चाहिँ अब हाम्रो जुन डेभलपमेन्ट जुन हिसाबले भइरहेको छ त्यो हिसाबले हेर्ने हो भने त अब डिग्रेडेसन छ, तर त्यो त्यो सँगसँगै रिकभरीको एफर्ट्सहरू पनि भइरहेछ क्या ग्लोबल स्केलमै भइरहेछ क्या. जस्तै वन च्यालेन्ज भन्छ होइन, अब अरू न्युयोर्क डिक्लेरेसनहरू छ यो फरेस्ट रिजर्भेसनको लागि रिस्टोरेसनको लागि एक्टिभिटी चाहिँ भइरहेछ. अब मलाई जहाँसम्म लाग्छ त्यो तिमीले हामीले भने जस्तै त्यो चाहिँ हुन्छ नि त्यो क्याटास्ट्रोफिक फ्युचर चाहिँ सायद, तर पनि अब भन्नु अब यो क्लाइम सबैभन्दा ठुलो इस्यु अब हामीहरूको अब क्लाइमेट चेन्ज छ क्या अहिले. क्लाइमेट चेन्ज किन छ भने क्लाइमेट चेन्जले चाहिँ यस्तो यो यो नेचरलाई यसको रिकभरी यो टिपिङ पोइन्ट नै क्रस गराइदियो भने चाहिँ इट क्यान बी अ डिजास्टर के. यसलाई हामीले कन्ट्रोल नै यसलाई हामीले म्यानेज पनि गर्न सक्दैन. जस्तै ल्यान्ड युज चेन्ज छ भने त तिमीले फरेस्टलाई काटेर तिम्रो खेती गरेको छ नि त त्यो खेतीलाई त हामीले फेरि फरेस्टमा रिजेनेरेसन गर्न सकिन्छ नि त. तर क्लाइमेट चेन्जले चाहिँ तिम्रो यो पुरै सिस्टम नै डिस्टर्ब गरिदिन्छ के. भनेको तिम्रो फरेस्ट तिम्रो रिजेनेरेसन हुनको लागि पनि तिमीले त त्यो सर्टन त्यसलाई इन्भाइरोमेन्ट चाहियो नि त, सर्टन क्लाइमेटिक कन्डिसन्सहरू चाहियो. त्यो नै तिमीले प्रोभाइड गरेन भने कति ठाउँमा त जो इकोसिस्टम कोल्याप्स नै हुन्छ के. भनेको यो हाम्रो सबैभन्दा ठुलो च्यालेन्ज नै अहिले क्लाइमेट चेन्जको च्यालेन्ज छ के. त्यही भएर है अब हुन त अब हाम्रो नेसन्सहरूले अब काम त गरिरहेछ अहिले छोप अब भनौँ न. अब मेरो ओपिनियनमा चाहिँ त्यो सिचुएसन त पुग्दैन होला तर भन्न सकिँदैन क्या. अब त्यो त्यही अनुसारले हाम्रो जुन यो क्लाइमेटिक चेन्जको ट्रेन्ड छ त्यो ट्रेन्ड चाहिँ फलो गरेर हामी त्यही अनुसारले चाहिँ मान्छेहरू बिहेभियर चेन्ज गरेन भने चाहिँ त्यस्तो खालको सिचुएसन पनि खै आउँछ कि अब नआउला नआओस्.
तर त्यही त यसो सोच्दाखेरि क्लाइमेट चेन्ज भनेको इट्स अ ग्रेभ इस्यु नि होइन, मोर देन पेन्डेमिक जस्तो लाग्छ क्या. अहिले पेन्डेमिकमा अहिले ग्लोबल रेस्पोन्स यस्तो छ नि, तर क्लाइमेट चेन्ज भनेको त हाम्रो स्लो चेन्ज भइरहेको छ नि त. अनि त्यसो भएर हामीले रियलाइज गरिरहेको छैन, मतलब इट्स स्लोली किलिङ अस के.
त्यो हो त्यसको स्केल छ नि, त्यो स्केल चाहिँ क्लाइमेट चेन्ज हुँदाखेरि चाहिँ त्यसको स्केल चाहिँ मान्छे धेरै मानिसहरूले थाहै छैन क्या. क्लाइमेट चेन्ज भनेको अब जस्तै भन न कहिले कहिले चाहिँ कस्तो भइदिन्छ भनेपछि अब फ्लड आइदिन्छ. अब त्यो अलिकति त्यहाँ कम्युनिकेसनमा पनि अलिकति छ के. एउटा फ्लड आइदियो भने या अब कुनै ल्यान्डस्लाइड भने क्लाइमेट चेन्ज भनेछ होइन, त्यो पनि होइन त. क्लाइमेट चेन्ज भनेको एकदम स्लोली त्यसले डिस्टर्ब गरिरहेको छ सिस्टमहरूलाई होइन. अनि त्यसको त्यसको असर चाहिँ कति सानसानो चिजमा हुन्छ भने जस्तै अब मेरो इक्जाम्पल चाहिँ अब फरेस्ट्रीमै हुन्छ के. तिम्रो फरेस्टमा चाहिँ अब तिम्रो रिजेनेरेसन या अब फरेस्ट ग्रोथ गर्नको लागि तिम्रो त्यो जुन सिड्सहरू डिस्पर्स भएको हुन्छ नि ट्री ट्रीबाट, त्यही त्यही ट्री त रिजेनेरेट हुने हो नि होइन. तर क्लाइमेट चेन्जले गर्दाखेरि त्यसको त्यो एप्रोप्रिएट टेम्परेचर नै त्यसलाई त्यसले जुन टाइममा होइन टेम्परेचर छ होला होइन, तर त्यो जुन टेम्परेचरको फ्लक्चुएसन छ नि त्यही टाइममा त्यसले चाहिँ एप्रोप्रिएट टेम्परेचर या रेनफल या अरू अरू के चिज पाएन भने त्यो राम्रोसँग त्यो ग्रोथै हुन पाउँदैन क्या. त्यो त्यसको लाइफ नै गयो क्या त्यहाँ. भनेको तिमीले फ्युचरमा त्यो एउटा त्यसको रिजेनेरेसन पोटेन्सियल नै तिमीले डिस्टर्ब गर्यो नि त त्यहाँ होइन. त्यो देखिँदैन क्या अहिले, त्यो त देखिँदैन नि. हामी त्यहाँ गएर अब अब हुन त अब स्टडिजहरू भइरहेछन्, अब कति कतिजना कति स्टडिजहरूले चाहिँ रेन्जमै सिफ्ट के. जस्तै तिम्रो ट्री स्पिसिजहरूको चाहिँ लोअर एलिभेसनबाट हायर एलिभेसन के, जहाँ चाहिँ टेम्परेचर चाहिँ अलिकति भन न पहिलाको जस्तो फेभरेबल टेम्परेचर भएको इन्भाइरोमेन्टमा चाहिँ त्यो 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 स्पिसको रेन्ज सिफ्ट भएहरू भएको नै देखिरहेछौँ क्या हामीहरूले. तर अझै त्यसको सटल चेन्जेसहरू अझै एक्सप्लोर भएको छैनन् के. भनेको अब यो एकदम चाहिँ अब यो डिजास्ट्रस नै कुरा हो क्या क्लाइमेट चेन्ज भनेको. तर त्यही त अब अहिलेको हाम्रो अब बिगेस्ट च्यालेन्ज नै भनेको अब क्लाइमेट चेन्ज नै हो है. अब मेरो ओपिनियनमा अब अमन भाइले भने जस्तै मैले फ्युचरमा त्यस्तो देख्ने अब आफ्नो पर्सपेक्टिभमा हेर्दाखेरि त त्यस्तो सिचुएसन नआओस् तर त्यस्तो आउन पनि अब भन न यु नेभर नो. हामी फेरि यस्तो पनि छ ह्युमन पनि अब ह्युमन पनि अब हामी अब नेचर पनि कडा छ क्या. नेचरको पनि आफ्नो पोटेन्सियल छ क्या, उसको रिभर्स हुने भन्ने हुन्छ नि त्यो फाइट ब्याक गर्ने पोटेन्सियल के. ह्युमनले नेचरलाई चाहिँ जित्न सक्दैन नि त कहिले पनि. उसको पनि आफ्नो एउटा पोटेन्सियल छ क्या त्यो चिजहरूलाई. ऊ रेजिलियन्ट भन्छ क्या, रेजिलियन्स भन्छ होइन. नेचर पनि एकदम केही हदसम्म रेजिलियन्स छ क्या. तर त्यही हो अब उसको टिपिङ पोइन्ट चाहिँ क्रस गऱ्यो भने चाहिँ अब कोल्याप्स हुन्छ क्या अरे. अब तर खै मेरो ओपिनियनमा चाहिँ त्यस्तो सायद नहोला. त्यस्तो सिचुएसन चाहिँ त्यो कोल्याप्स नै हुने सिचुएसन चाहिँ नहोला.
अनि एउटा त्यो इन्टरनेसनल पोलिसीको क्वेसनसम्म त हामीले अब कार्बन ट्याक्स भनेर सुनेको छ नि त होइन. लाइक डेभलप कन्ट्रीले चाहिँ डेभलपिङ कन्ट्रीहरूलाई चाहिँ कार्बन ट्याक्स दिनुपर्छ किनभने उनीहरूले चाहिँ लाइक पहिल्यैदेखि लाइक हुन्छ नि ग्लोबल क्लाइमेट चेन्जमा इम्प्याक्ट गरिरहेको थियो त्यसैले. अनि त्यसले गर्दाखेरि चाहिँ यो कार्बन ट्याक्सले कतिको हेल्प गरेछ लाइक हुन्छ नि तपाईँको किनभने तपाईँले फरेस्ट्री प्लस प्रोटेक्टेड एरिया गरेको त्यो कार्बन ट्याक्सेस कति प्रमोट मतलब हेल्प गरिरहेको छ भनौँ न इन्भाइरोमेन्टलाई कन्जर्भ गर्नलाई.
त्यसलाई तिमीले भनेको त्यो कार्बन ट्याक्स भन्दा त्यसलाई कार्बन क्रेडिट भन्छ होइन. कार्बन ट्याक्सले त कुनै ट्याक्सले अब यो इकोनोमिक हिसाबले हेर्ने भयो भने त ट्याक्सेस ट्याक्सले डेफिनेटली चाहिँ तिम्रो कन्ट्रिब्युसन गर्छ, पोजिटिभ नै इम्प्याक्ट हुन्छ यदि कार्बनको केसमा हेर्ने भने चाहिँ. तर यद्यपि त्यसको अरू रिपर्कसन्सहरू हुन्छ होला, त्यो चाहिँ अब फेरि त्यसको विभिन्न ठुलै अब भन्नाले अब विभिन्न एस्पेक्टहरू हेर्नुपर्छ कि. त्योभन्दा पनि इम्पोर्टेन्ट तिमीले गरेको कुरा चाहिँ कार्बन क्रेडिटको कुरा छ कि. त्यो क्रेडिट भनेको चाहिँ कस्तो हुन्छ भने डेभलप नेसनले चाहिँ पहिला अब यो क्योटो प्रोटोकल भन्ने थियो क्या, त्यो क्योटो प्रोटोकल अन्तर्गत अब यो कार्बन क्रेडिटको कुराहरू, अनि त्यसमा चाहिँ डेभलप नेसनहरूले चाहिँ आफूले इमिसन गर्ने, त्यो इमिसन जति गरे त्यो त्यसको बापत चाहिँ उनीहरूले त्यसको इक्विभ्यालेन्ट चाहिँ उनीहरूले चाहिँ त्यो क्रेडिट बराबर चाहिँ डेभलपिङ नेसनबाट त्यो क्रेडिट किन्ने अरे क्या. अनि किन्ने चाहिँ कसरी भन्दाखेरि डेभलपिङ नेसनमा चाहिँ लो इमिसन इन्भेस्टमेन्ट के, जस्तै सोलार हुन्छ या अब अरू रिन्युएबल एनर्जी हुन्छ होइन, त्यस्तो गर्थ्यो. त्यो सँगसँगै अब फर्सीसँग आए चाहिँ रेड भन्ने एउटा प्रोग्राम आयो, त्यसले पनि त्यस्तो कार्बन क्रेडिटहरू लिएर आएर चाहिँ फरेनी अब डेभलपिङ नेसनमा चाहिँ फरेस्ट्री कन्जर्भ गर्ने, अनि यता चाहिँ डेभलपिङ नेसनमा चाहिँ गरेको छ. अब यसको यो पोजिटिभ र नेगेटिभ दुइटै एस्पेक्ट छ क्या. पोजिटिभ के छ भने यसले एक तरिकाले चाहिँ हेल्प गर्यो होइन, अब इमिसन कन्ट्रोल गर्नुको लागि होइन, डेभलपिङ नेसनमा गऱ्यो या इकोनोमीलाई पनि सपोर्ट गर्यो भन्ने हो. तर नेगेटिभ चाहिँ के छ भनेपछि अब डेभलपिङ नेसनको तिम्रो कन्ट्रिब्युसन हेर्ने हो भने एकदम नेग्लिजिबल छ क्या क्लाइमेट चेन्जमा, यो एमिसनमा छ नि एकदमै नेग्लिजिबल छ कि. नेपालको केस हेऱ्यो भने नेपालको कति पर्सेन्ट कन्ट्रिब्युसन होला भन्दा त 0.01 हो कि कति पर्सेन्ट कन्ट्रिब्युसन छ क्या. हाम्रो देशको त एमिसनमा केही पनि कन्ट्रिब्युसन छैन कि भन्ने हो नि, एकदम न्यून हो कि. अनि त्यहाँ चाहिँ गएर त्यही त त्यहाँ चाहिँ गएर तिमीले चाहिँ म एमिसन चाहिँ यता गर्छु, अब तिमी चाहिँ यता चाहिँ के अरे एमिसन तिम्रो चाहिँ घटाऊ म चाहिँ यता बढाउँछु भन्दाखेरि अब हेर्ने भने चाहिँ त्यो त्यो ठिकै छ, इट्स नट अ भेरी गुड पोलिसी है. अब रेटकै कुरा गर्ने भने पनि रे अब किनभने फरेस्टले त कार्बन सकअप गर्छ होइन, फरेस्ट भनेको कार्बन क्याप्चर एन्ड स्टोरेज डिभाइस जस्तो हो क्या एउटा होइन. अनि अब यता एमिसन गर्ने अनि हाम्रो कार्बन चाहिँ तिमी चाहिँ उता बन बढाऊ अनि म चाहिँ त्यहाँ कार्बनको पैसा दिन्छु भनेर भने जस्तै भयो क्या. यहाँ वेस्ट चाहिँ हामीहरूकोमा डम्प गरे जस्तो हुन्छ एउटा किसिमले. तर अब बायो डाइभर्सिटीको हिसाबले चाहिँ अब त्यो फरेस्ट चाहिँ कस्तो खालको फरेस्ट ग्रोथ भइरहेछ त त्यहाँ होइन, मोनोकल्चर भइरहेछ. मोनोकल्चर भयो भने त बायो डाइभर्सिटीलाई केही पनि हेल्प भएन फरेस्ट भन्नेमा त होइन. त्यसले त अनि कस्तो खालका त्यो त्यही भएर त्यो अलिकति यो कन्ट्रोभर्सियल कुरा छ. अब मेरो पर्सनल ओपिनियनमा चाहिँ अब रेट त खासै धेरै अब इन्स्ट्रुमेन्ट त एकदम राम्रो इन्स्ट्रुमेन्ट हो क्या अरे, तर चाहिँ धेरै इफेक्टिभ चाहिँ भएको छ जस्तो लाग्दैन है मलाई चाहिँ.
स्याडली यो कन्भर्सेसन चाहिँ एब्रप्टली एन्ड गर्नु पऱ्यो. हजुरहरूलाई अझ यस्तै कन्भर्सेसन मोर इन्फर्मल खालको कन्भर्सेसन सुन्न मन छ भने प्लिज सेन्ड अस एन्ड फिडब्याक. आवर फिडब्याक एड्रेस इज sciencekakura@gmail.com. सो या थ्याङ्क यू फर लिसनिङ
है. ल है
हस्तै
ओके,
धन्यवाद.
ल बाई
ल हस्तै.